أشهد أن لا وحده لا شريك له وأشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وعلى آله وأصحابه وبارك وسلم وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ولله على الناس حج البيت من استطاع إليه سبيلا فمن كفر فإن الله غني عن العالمين. صدق الله العظيم. میرے قابل احترام بزرگوں اور محترم خواتین، میں سب سے پہلے آپ سب کو ان سال حج مبرور حج کا ارادہ کرنے پر مبارکباد پیش کرتا ہوں. اللہ جل شانہ مجھے بھی اور آپ کو بھی صحت کے ساتھ، عافیت کے ساتھ اور آسانی کے ساتھ عمرہ مبرورہ اور حج مقبول اور مبرور نصیب فرمائے. حج کا فریضہ اسلام کے اہم اور بنیادی فرائض میں سے ایک ہے. جس کی فرضیت زندگی میں ایک مرتبہ ہوتی ہے، نماز دن میں پانچ مرتبہ فرض ہوتی ہے، روزہ سال میں ایک مرتبہ ایک ماہ کے فرض ہوتے ہیں، زکوٰۃ ہر صاحب نصاب مسلمان مرد عورت پر سال میں ایک مرتبہ موجود مال پر 2.5% واجب ہوتی ہے. لیکن حج ہر صاحب استطاعت مرد عورت پر زندگی میں ایک مرتبہ فرض ہوتا ہے، اس لیے جب یہ فریضہ عائد ہو جائے تو بہت جلد اور بڑے اہتمام کے ساتھ، مکمل تیاری کے ساتھ اور شوق و ذوق کے ساتھ اس فریضے کو ادا کرنے کی طرف توجہ دینی چاہیے. اور اس نعمت عظمیٰ کے نصیب ہونے پر دل و جان سے اللہ تعالیٰ کا شکر ادا کرنا چاہیے، اس لیے کہ یہ اربوں کروڑوں انسانوں میں اور مسلمانوں میں صرف چند لاکھوں مسلمانوں کو نصیب ہوتی ہے. اس لیے جس مسلمان مرد عورت کو حج کی نعمت نصیب ہو وہ اپنی جان سے اللہ کا شکر ادا کرے. جب اللہ تعالیٰ کسی کو کوئی نعمت عطا فرمائے تو اس نعمت کا شکر تین طرح سے ادا ہوتا ہے. ایک زبان سے کہ بندہ زبان سے کہ الحمدللہ کلمات شکر زبان سے ادا کرتے. دوسرے دل سے شکر ادا ہوتا ہے. دل کا شکر یہ ہے کہ دل اللہ تعالیٰ کے سامنے جھک جائے. دل میں آدمی یہ سوچے اور سمجھے کہ میں اس نعمت کے ہرگز لائق نہیں تھا, میری بغیر کسی استعداد کے قابلیت کے میری بغیر کسی ریاست کے محض اللہ تعالیٰ نے کرم فرمایا, محض اللہ تعالیٰ نے خیر فرمایا کہ مجھے اس نعمت کی توفیق عطا فرما دی. اور یہ سوچ کر کے اس کا دل اللہ تعالیٰ کی اطاعت کی طرف عبادت کی طرف جھک جائے, یہ دل کا شکر ہے. تیسرے تمام اعضاء و جوارح سے شکر ادا ہوتا ہے. اور تمام اعضاء و جوارح سے شکر یہ ہے کہ سر سے پیر تک اپنے تمام جسم اور اپنے وجود کو اللہ تعالیٰ کی عبادت میں اس کی اطاعت میں لگا دیں. یہ سارے جسم کا شکر ہے اور یہ حقیقی شکر ہے. اس میں پہلی دوسری صورت بھی آ گئی, زبان کا شکر بھی اس میں آ گیا, دل کا شکر بھی اس میں آ گیا, تو سراپر شکر بن گیا. اور جو کسی نعمت کا سراپر شکر بن جاتا ہے تو اللہ تعالیٰ اس کو اس نعمت میں اور ترقی اور اضافہ عطا کرنا. بس جس نعمت کا بھی شکر ادا کیا جائے گا اس طرح سے اس میں اضافہ ہی ہوگا, کبھی کمی نہیں آئے گی انشاءاللہ. اور جس نعمت پر شکر نہیں ادا کیا جائے گا یا خدا نہ خواستہ ناپسندی اور ناشکری کی جائے گی اس میں زوال آ جائے گا اور بندہ اس نعمت سے محروم ہو جائے گا اور ہوتا چلا جائے گا. تو حج جو عظیم نعمت ہے اس کے شکر میں یہ بھی داخل ہے کہ ہم حج کا طریقہ, حج کے ضروری مسائل اچھی طرح سیکھ کر جائیں, سمجھ کر جائیں, تاکہ حج کا فریضہ ٹھیک ٹھیک شریعت کے مطابق انجام پائے. پورا سفر ہمارا سنت کے اور شریعت کے مطابق ہو, حرم شریف میں حاضری سنت کے مطابق ہو, عمرے کی ادائیگی سنت کے اور شریعت کے عین مطابق ہو, حج کی ادائیگی بھی اسی طرح سے ہو, مدینہ منورہ کے اندر حاضری بھی اس طریقے سے ہو. اور اگر ہم نے حج کے ضروری مسائل سے آگاہی حاصل نہ کی, حج عمرہ کرنے کا صحیح طریقہ ہم نے نہ جانا, تو ایک تو ہم نے اس نعمت کی ناشکری کی, ناقدری کی, اور اس کے نتیجے میں یہ بھی خطرہ ہے کہ ہمیں حج مبرور نصیب نہ ہو, جو زبردست محرومی کی بات ہے. اور اس میں یہ بھی خطرہ ہے کہ شاید ہمارا عمرہ اور حج صحیح نہ ہو, اس لیے کہ ہم نے حج و عمرے کے فرائض واجبات جانے نہیں, طریقہ سیکھا نہیں, مسائل معلوم نہیں کیے, تو لاعلمی میں کوئی چیز صحیح ادا ہونا مشکل ہے. اور حج عمرے کا طریقہ اور اس کے ضروری مسائل جاننے کے دو طریقے ہوتے ہیں, ایک تحریری اور ایک تقریری. تحریری تو یہ ہے کہ مستند اور معتبر علماء کرام کی کتابوں کا مطالعہ کیا جائے اور ان کو بار بار پڑھا جائے اور سمجھنے کی کوشش کی جائے. اور اردو میں الحمدللہ مستند اور معتبر علماء کرام کے کتاب کے رسالے تو مضامین بہت کثرت سے ہیں. آپ کو بھی اسی قسم کا ایک بہت ہی مختصر جامع اور آسان سیٹ ان شاء اللہ تعالیٰ پیش کیا گیا ہے یا پیش کیا جائے گا. اس کو بار بار پڑھیں, ایک دفعہ پڑھنا کافی نہیں ہے, اور سمجھنے کی کوشش کریں, میں سرفے طور پڑھنا کافی نہیں. حج اور عمرے کے سلسلے میں علماء کرام کے علاوہ سرکاری طور پر بھی اور عام حاجیوں کی جانب سے بھی بہت سے کتابچے اور رسالے دستیاب ہیں. بعض لوگ انہیں کا مطالعہ شروع کر دیتے ہیں, حالانکہ وہ طرح طرح کی مسائل کی غلطیوں پر مشتمل ہوتے ہیں, ان میں بہت سے غلط مسائل بھی ہوتے ہیں, اس لیے ان سے مکمل پرہیز کرنا چاہیے اور ان کا نہ مطالعہ کرنا چاہیے, نہ ان کو تقسیم کرنا چاہیے, نہ پڑھنا چاہیے, نہ پڑھانا چاہیے. صرف اور صرف مستند اور معتبر علماء کرام کے رسالے اور ان کے کتاب سے پڑھنی چاہیے, یا اہل فتویٰ حضرات سے رجوع کرنا چاہیے اور ان کی رہنمائی میں صحیح حج عمرے کی معلومات حاصل کرنی چاہیے. اور دوسرا طریقہ ہے تقریری, یعنی حج عمرے کے سلسلے میں کسی مستند عالم دین کا بیان سنا جائے, اس سلسلے میں ان کی تقریر اور ان کے خطاب سے فائدہ اٹھایا جائے. دونوں طریقوں سے انسان کو صحیح علم حاصل ہو سکتا ہے, اور پھر اس کی روشنی میں انسان کوشش کرے تو صحیح عمرہ اور صحیح حج کر سکتا ہے. اور یہ ہر حاجی مرد عورت کے فرائض میں جاتے ہیں. اسی سلسلے میں یہ مجلس بھی منعقد کی گئی ہے, اور آج ناچیز آپ کی خدمت میں انشاءاللہ تعالی حج کی تیاری اور عمرے کی تیاری, عمرے کا طریقہ بیان کرے گا, اور آئندہ اتوار کو انشاءاللہ تعالی حج کا طریقہ اور اس کے ضروری باتیں اور مریم طیبہ میں سرکار دو عالم جناب رسول اللہ صلی اللہ علیہ وسلم کی خدمت کے عرصے میں حاضری اور اس کے آداب بیان کرے گا. توجہ کے ساتھ سنیے گا, اگر کسی کے ذہن میں کوئی سوال پیدا ہو تو وہ اپنے آنکھ نوٹ کرتا رہے, بیان کے درمیان دریافت نہ کرنا چاہیے, بیان کے بعد وہ دریافت کر سکتے. سب سے پہلی بات جو کرنے کی ہے وہ حج کی تیاری. حج کی تیاری میں دینی اعتبار سے جو سب سے پہلے اور سب سے زیادہ ضروری بات ہے وہ یہ ہے کہ ہر حاجی مرد عورت اپنے دل میں اپنی نیت کو صحیح کرے, کیونکہ سارے اعمال کا دار و مدار نیت پر ہے. نیت اچھی ہوگی تو عمل بھی اچھا ہوگا, نیت خراب ہوگی تو عمل بھی اچھا نہ ہوگا. اور حج کی بہترین نیت یہ ہے کہ دل میں یہ ارادہ کرے کہ یا اللہ میں حج صرف آپ کی رضا کے لیے حج آپ کی خوشنودی کے لیے آپ کے حکم کی تعمیل کے لیے اور حج کرنے کا جو خیال عظیم ہے اس کے حاصل کرنے کے لیے حج کرتا ہے. یہی نیت عمرے کے اندر ہوتی ہے, یہی نیت حج کی ہوتی ہے کہ اللہ یہ حج میں صرف آپ کو راضی کرنے کے لیے کر رہا ہوں, آپ کے حکم کو ادا کرنے کے لیے کر رہا ہوں, اور اس پر جو ثواب عظیم آپ کی طرف سے آپ کے حبیب نے بیان فرمایا ہے اس کے حصول کے لیے کر رہا ہوں. میں نام بری کے لیے نہیں کر رہا کہ لوگوں کے اندر میں حاضر مشہور ہو رہا ہوں یا لوگوں کے اندر لوگ مجھے جیسا ہاتھی کا لحاظ کرنے لگے وہ کہہ رہے ہیں کہ صاحب یہ تو بہت ہی پکا ہاتھی ہے, دس حال حج کرنے جاتا ہے, یہ لوگ میرے تعریف کریں اور میری تعلیم کریں اس لیے میں نہیں کر رہا. بابر اس لیے اس نیت سے بھی حج کرتے ہیں کہ لوگوں میں چلتا ہو جائے کہ بھائی یہ تو خوشحال حج کرنے جاتا ہے, رمضان کا ہونا اور حج اس کا پیدا نہیں ہوتا, یہ تو دکھاوا ہو, ریاکاری ہے, لام مری ہے, لام و نمود ہے, تو ریاکاری سے انسان بغیر عذاب کے مستحق ہونے کے عذاب کا مستحق ہوتا ہے. اور دوسرا عمل یہ ہے کہ نیت کرنے کے بعد دو رکعت نفل توبہ کی نیت سے پڑھ لیں, جب کیا پڑھ لیں اور یہ نیت کرے کہ اللہ میں دو رکعت نفل پڑھ رہا ہوں اور اپنے سارے گناہوں کی آپ سے معافی مانگ رہا ہوں, اس نیت سے دو رکعت نفل پڑھے اور جس طرح عام نفل پڑھی جاتی ہے اسی طرح یہ پڑھ لیں. بہتر ہوا کہ پہلی رکعت میں سورہ فاتحہ کے بعد پوری اشرون کر لیں, دوسری رکعت میں سورہ فاتحہ کے بعد سورہ اخلاص کر لیں, اس کے بعد پھر اپنے اگلے پچھلے چھوٹے اور بڑے جان کر کیے ہوئے, بھول کر کیے ہوئے, حلانیہ کیے ہوئے, چھپ کر کیے ہوئے سارے گناہوں کی معافی مانگے, چاہے اللہ تعالیٰ کے فرائض واجبات میں کوتاہی ہو اور چاہے بندوں کے حقوق میں کوتاہی ہو, سب گناہوں کی اللہ تعالیٰ سے کیے جا کر معافی مانگے, یہ مستحب ہے. صداقت توبہ کرنے کے بعد یہ سمجھ لینا چاہیے کہ صداقت توبہ کرنے سے یا توبہ کرنے سے بنا معاف ہوتے ہیں, فرائض اور حقوق معاف نہیں ہوتے. مثلا کسی آدمی نے ایک سال تک نماز نہیں پڑھی, اب خیال آیا کہ میں نے تو بڑا گناہ کیا, تو میں نے نماز بڑی قضا کر لی تو گنہگار ہو گیا ہوں. اب جب توبہ کرے گا تو نماز نہ کرنے کا جو گناہ ہوا تھا, اللہ کی نافرمانی ہوئی تھی, وہ گناہ معاف ہوگا, نمازیں معاف نہیں ہوگی, نمازیں صحیح پڑھنی پڑیں گی. یا کسی سے سود لے لیا, کسی سے رشوت لے لی, کسی کا پیسہ چوری کر لیا, یا کسی کا مکان غصب کر لیا, تو توبہ کی, تو توبہ کرنے سے غصب کرنے کا, چوری کرنے کا, رشوت لینے کا, سود لینے کا گناہ ہوا تھا وہ معاف ہوگا, لیکن جو پیسہ لیا ہے وہ معاف نہیں ہوگا, وہ ادا کرنا پڑے گا. جب تک ادا نہیں کرے گا یا جس سے لیا ہے وہ اس سے معاف نہیں کرائے گا, اس وقت تک اس کی توبہ مکمل نہیں ہوگی. تو توبہ سے گناہ معاف ہوتے ہیں, فرائض اور حقوق معاف نہیں ہوتے. اس لیے صلاۃ التوبہ پڑھنے کے بعد اب تیسرا کام یہ کرنا ہے کہ جتنے فرائض و واجبات اس کے ذمے واجب ہیں اور قضا ہیں ان کو ادا کرنا شروع کرے. بہتر یہ کہ جتنی جلدی ہو سکے سفر ایپ کو جانے سے پہلے پہلے ادا کر کے فارغ ہو جائے, اور اگر وہ بہت زیادہ ہیں مثلا نمازیں بہت زیادہ ہیں روزے بہت زیادہ ہیں تو اپنی استطاعت کے مطابق ان کو ادا کرنا شروع کر دینا چاہیے اور پھر وہاں جا کر کے بھی بہت زیادہ انہی کی ادائیگی میں مشغول رہے, کیونکہ فرض تو قرض ہے جو ادا ہی کرنے سے ادا ہوگا, بغیر ادائیگی کے قرض نہیں اترے گا. اور کسی وجہ سے اگر فی الحال قضا کرنا مشکل ہے تو پکی نیت کر لیں گے, بس میں جیسے ہی اس قابل ہو جاؤں گا فوراً ہی میں اپنی نمازیں قضا کرنا شروع کر دوں گا, روزوں کی قضا رکھنا شروع کر دوں گا, زکوٰۃ نہیں دی تو زکوٰۃ ادا کر دوں گا. نیت تو فوراً کر لے اور پھر بلا تاخیر ان کی ادائیگی شروع کر دے اور ابھی سے شروع کر دے. اس طرح سے جتنی بھی نمازیں قضا ہیں ان کا حساب لگا کر کے ان کی ادائیگی شروع کر دے, جتنے روزے قضا ہیں حج بھی تو آج حج سے پہلے پہلے ان کو بھی رکھنے کی کوشش کریں, زکوٰۃ اگر باقی ہے تو اس کی بھی ادائیگی کی شروع کر دے اور نہیں تو کم از کم ارادہ کر دے. اور جن بندوں کی حق تلفیاں اس سے ہوئی ہیں, یہ بڑا اہم پہلو ہے بھائی توبہ کا, توبہ کا یہ بڑا اہم پہلو ہے کہ جن بندوں کے ساتھ لڑائی ہوئی ہے, جھگڑا ہوا ہے, نااتفاقی ہو گئی ہے, قرع تعلق ہو گئی ہے, کسی کا پیسہ کھا لیا ہے, کسی کا مال دبا لیا ہے, کسی سے رشوت لے لی ہے, کسی سے سود لے کر کھا لیا ہے, یا کسی کی زمین ضبط کر لی ہے, کسی کا مکان دکان کرائے پہ لیا تھا مالک بن بیٹھا ہے, تو بھائی یہ اس نے بڑا سنگین گناہ کیا ہوا ہے, یہ حرام ہے, تو قتل ناجائز ہے, اس کا بڑا عذاب ہے, اس کا بڑا وبال ہے. توبہ کے بعد اب اس کو چاہیے کہ جتنی جلدی ہو سکے اپنے معاملے کو صاف کرے, جس جس کا حق مارا ہے اس کو ادا کرے یا پھر اس سے معافی مانگے. لڑائی جھگڑا ہو گیا ہے تو بھائی لڑنا ناحق, لڑنا جھگڑنا, نا اتفاقی, غالم گلوچ, مار پیٹ, یہ ویسے ہی گناہ ہے اور ناجائز ہے, اور اللہ کی ناراضگی کو دعوت دینا ہے حج میں یہ بہت بڑی رکاوٹ ہے. حج پر حاجی کو جانے سے پہلے ان معاملات کو صاف کرنا بہت ضروری ہے. اس میں گراہ سے اپنی مونچھ نیچی کرنی ہوگی اور اپنے آپ کو دوسرے کے سامنے جھکانا پڑے گا, اور اگر آدمی اپنی گردن جھکا دے, مونچھ تھوڑی دیر کے لیے نیچی کر لے, اور اس کے نتیجے میں دوسرے ساتھی یا دوسرا رشتہ دار, دوسرا عزیز قریب یا مسلمان یا انسان راضی ہو جائے تو بہت ہی سستا سوتا ہے, بہت سستا سوتا ہے. اس لیے کہ دنیا میں اگر آدمی تھوڑا سا اپنے آپ کو پست کر لے اور پست کر کے دوسرے سے معافی مانگ لے تو یہ آخرت کے اعتبار سے ایک عرب کا ایک حصہ بھی نہیں اس عذاب کا جو آخرت میں ہونے والا. اتنا سا معمولی سی بات ہے یہ, آخرت میں جو اس کا عذاب ہے اس کے بیان کرنے کے لیے ہفتوں چاہیے, بڑا ہولناک بڑا خوفناک اس کا وبال ہے, اور ایسے آدمی کا حج کا مقبول ہونا بھی مشکل ہے. تو جب اتنا آسان راستہ موجود ہے تو انسان کو چاہیے کہ اپنے حج کو مقبول بنانے کے لیے, اپنے سفر کو نافع اور مفید بنانے کے لیے, اور آخرت کے ہولناک و خوفناک عذاب سے بچانے کے لیے اسے کرنے رکھے. دیکھو معافی مانگنے میں کوئی ذلت نہیں, اپنی کسی کے سامنے اپنے آپ کو پست کرنا تاکہ وہ اس کے ساتھ ہم سے جو ذاتی ہو گئی ہے وہ معاف کر دے, اس میں کوئی انسان کی عزت نہیں, حقیقت میں اس میں عزت ہے, حقیقت میں اس کے اندر اس کی کامیابی ہے دنیا اور آخرت کی. وہ کامیابی یہ ہے, وہ عزت یہ ہے کہ وہ آخرت کے سخت اور ہولناک عذاب سے بچ جائے. حقوق العباد کے سلسلے میں میں تھوڑی سی ایک بات جو ذہن میں آ رہی ہے عرض کر دوں. امام قرطبی رحمت اللہ علیہ بہت بڑے عالم محدث و مفسر گزرے, اور ان کی تفسیر تفسیر قرطبی تقریباً 30 جلدوں میں ہے. انہوں نے فرمایا ہے تفسیر قرطبی میں کہ قیامت کے دن ایک 54 کے بدلے, اب 1 روپیہ سمجھ لیجئے, 1 روپے کے بدلے آخرت میں 700 مقبول نمازیں ادا کرنی پڑیں گی. آخرت کا سکہ تو نیکیاں ہے نا, آخرت کا سکہ نیکیاں ہیں, لہذا وہاں تو جتنے بھی حقوق کی ادائیگی ہوگی نیکیوں کے ذریعے ہوگی. اللہ تعالیٰ اللہ حقوق کو نیکیاں تقسیم کرتے جائیں گے, جس نے کسی کا حق دنیا میں غصب کیا ہوا اس کے بدلے وہاں نیکیاں دلوائیں گے. اور دنیا میں کسی نے کسی کا 1 روپیہ ناحق لیا ہوگا, دبایا ہوگا, ناحق کھایا ہوگا, تو 1 روپے کے بدلے 700 مقبول نمازیں اس کو دینی پڑے گی. تو بھائی آخرت کا معاملہ بڑا سنگین ہے, اس لیے جس سے بھی لڑائی ہوئی ہے, جس سے بھی جھگڑا ہو گیا, جس سے بھی نااتفاقی ہو گئی ہے, غلطی سے کسی کا حق مار لیا ہے, جانی یا مالی یا آبرو کا, تو بھائی یہاں مل کر کے ہاتھ پاؤں جوڑ کر کے اپنی ٹوپی اس کے پیروں میں رکھ کر کے, پگڑی اس کے پیروں میں رکھ کر کے, اپنی موچھیں نیچی کر کے اس سے معافی مانگنے میں کوئی ذلت نہیں ہے. یہ انتہائی سستا اور آسان سودا ہے. لہذا توبہ کرنے کے بعد جس جس کبھی اس طریقے سے حق مارا ہو اس سے معافی مانگ لینی چاہیے, اس کو راضی کر لینا چاہیے. اور ہم اس حال میں حج کرنے کے لیے جائیں کہ کسی مسلمان سے حسد اور کینہ ہمارے دل میں نہ رہیں, کسی سے ہماری لڑائی جھگڑا باقی نہ بچے, اس طریقے سے اللہ تعالیٰ کے حقوق کی ادائیگی بھی کر کے اور بندوں کے حقوق کی ادائیگی کر کے یا معافی مانگ کر کے پھر ہمیں جانا چاہیے. اس طرح سے جو حج کرنے کے لیے جائے گا قدم قدم پہ اللہ کی نصرت اپنے آنکھوں کے سامنے دیکھے گا, اور اس کے حج میں اور عمرے میں انشاءاللہ نہایت آسانی ہوگی, اور اس کو حج و عمرے کے آدھار میں شہید کے برآمد محسوس ہوں گے انشاءاللہ, اس کی زندگی میں انقلاب آئے گا اللہ نے چاہا. اس کے بعد پھر جب ان کاموں سے فارغ ہو جائیں, اور جانے سے پہلے پہلے فارغ ہو جانا چاہیے, پھر عمرے کی تیاری کریں. اور عمرے کی تیاری یہ ہے کہ بہتر تو یہ ہے کہ خط بنوا لیں, سر کے بال صحیح کروا لیں, بغل کے بال اور زیر ناف بال لے لیں, ناخن کا کر لیں, جیسے جمعے کی تیاری کرتے ہیں اور عید کی تیاری کرتے ہیں اس طرح سے تیاری کر لیں. اور خواتین بھی غیر ضروری بال لے لیں. اس کے بعد پھر غسل کر لیں تو بہتر ہے, غسل کر نہ کر سکے تو وضو ہی کر لیں, غسل کر لیں ورنہ کم از کم وضو کر لیں, بہتر غسل کرنا ہے, غسل کر لیں اور وضو کر لیں یا وضو کر لیں, اور اس کے بعد پھر اپنے جسم پر اور اپنے احرام پر ایسی خوشبو مرد حضرات لگائیں جس کا نشان اور داغ اور دھبا کپڑے میں آنے نہ پائے. جیسے عطر گلاب ہوتا ہے, کیوڑے کی خوشبو ہوتی ہے, موتی کی خوشبو ہوتی ہے, اور ہلکے رنگ کا خس بھی ہوتا ہے, ہلکے رنگ کا شمامہ اور عود بھی ہوتا ہے, کہ جب اس کو ہاتھ میں مل کر جسم پر یا کپڑوں پر لگاتے ہیں تو خوشبو تو مہک جاتی ہے لیکن دھبا نہیں آتا. اور ایسی خوشبو لگانا یہ مردوں کے لیے مستحب ہے, عمرے کا احرام باندھنے کے لیے یا حج کا احرام باندھنے کے لیے. اصل یہ ہے کہ جسم پر لگائیں, احرام پر بھی لگا سکتے ہیں, اور سر میں تیل لگا لیں, داڑھی میں تیل لگا لیں, کنگھا کر لیں, اپنے آپ کو اچھی طریقے سے آراستہ کر لیں. خواتین خوشبو ایسے لگائیں کہ جس کا رنگ ظاہر ہو اس کو مہکنے والی پھیلنے والی نہ ہو. جیسے مہندی, مہندی کی قسم کی ہوتی, وہ خواتین جانتی ہیں تو وہ اپنے ہاتھوں میں لگا دیں, اپنے پیروں میں لگا دیں, تو وہ مہندی کی خوشبو زیادہ پھیلنے والی نہیں ہوتی, لیکن اس کا رنگ ہاتھوں پر آ جاتا ہے. ان کی خوشبو یہی ہے, ان کے لیے مہندی لگانا سنت ہے, زیادہ وہی ہے خوشبو لگانا. اس کے بعد مرد حضرات اپنے سلے ہوئے کپڑے اتار کر احرام کی چادریں باندھ لیں, ایک چادر تہمت کے طور پر باندھ لیں اور دوسری چادر اوڑھ لیں. جیسے خواتین دوپٹہ اوڑھتی ہیں اس طرح یہ بھی دوپٹہ اوڑھتی ہیں, اس طرح اس کو اوڑھ لیں. لیکن ابھی نیت اور تلبیہ نہ کہیں, اس کے لیے میں ایک مشورہ دینے والا ہوں, اس پر عمل کرنا انشاءاللہ نافع ہوگا. یہاں ایک بات میں اور عرض کر دوں کہ آج کل بعض کیمیکل ایسے ملتے ہیں کہ بغل میں لگانے سے ان بغل میں بدبو پیدا نہیں ہوتی. عام ملتے ہیں, بعض کریم بھی ایسی ہوتی ہیں کہ اگر ان کو بغل میں لگا لیا جائے تو اس سے بدبو پیدا نہیں ہوتی, وہ بھی لگا سکتے. اس کے لگانے میں بھی کوئی حرج نہیں ہے, بلکہ اچھا ہے تاکہ بعد میں پسینے کی بدبو کی وجہ سے جو بغل کی بدبو دوسروں کو تکلیف دے ہوتی ہے وہ نہ ہونے پائے. وہ اگر ہفتے بھر تک بھی لگی رہے تو بدبو پیدا نہیں ہوتی, پسینہ آتا رہتا ہے لیکن بدبو نہیں پیدا ہوتی, اور جب بدبو پیدا نہیں ہوگی تو دوسروں کو تکلیف بھی نہیں ہوگی. اس کے بعد وہ مشورہ یہ ہے کہ چونکہ عام طور پر حاجی, پاکستانی حاجی کراچی سے یا لاہور سے یا ملتان سے یا فیصل آباد سے جائیں گے, تو اگر یہ احرام باندھیں تو ان کے احرام کی تین صورتیں ہو سکتی ہیں. یا تو کراچی سے احرام باندھ لیں, تو کراچی میں یا تو گھر سے احرام باندھ لیں, یا ایئرپورٹ میں اندر جا کے احرام باندھ لیں. تین صورت یہ ہے کہ ہوائی جہاز میں احرام باندھیں جدہ آنے سے پہلے پہلے, تین صورتیں صحیح ہیں. لیکن میرا مشورہ یہ ہے کہ احرام کی چادریں اور احرام کی چادریں استعمال کرنے سے پہلے والے سارے کام اپنے گھر میں کر لیں یا ایئرپورٹ میں اندر جا کے کر لیں. سلے ہوئے کپڑے اتار لیں, دو چادریں باندھ لیں اور احرام کے دو نفلے بھی وہیں پڑھ لیں. نیت اور تلبیہ ابھی نہ کہیں. عمرے کے احرام کی نیت اور تلبیہ یہ دونوں اس وقت کہیں جب وہ ہوائی جہاز میں بیٹھ جائیں اور ہوائی جہاز اڑ جائے, اور اس کے اڑنے کے بھی دو ڈھائی گھنٹے گزر جائیں تاکہ یہ احرام آسانی آزادی کے ساتھ تھاپی بھی لے, اور پھر جب آرام و اطمینان سے بیٹھ جائے تو پھر نیت کر لے. اس کی وجہ یہ ہے کہ اگر آپ نے گھر میں احرام باندھ لیا, نیت بھی کر لی, تلبیہ بھی پڑھ لیا, یا ایئرپورٹ میں اندر جا کر کے نیت و تلبیہ بھی کہہ لیا, تو اسی وقت احرام کی پابندیاں شروع ہو جائیں گی. اب اگر اس کے بعد فلائٹ منسوخ ہو گئی یا مؤخر ہو گئی, اور بعض مرتبہ وہ مؤخر ہونا کئی کئی گھنٹے نہیں کئی کئی دن کے لیے ہو جاتی ہے, تو جن لوگوں نے احرام باندھ لیا وہ تو اب احرام میں رہیں گے. تو پھر ان کے لیے احرام کی پابندیوں کا نبھانا مشکل ہوگا, اور ہو سکتا ہے کہ ان سے ایسی غلطی ہو جائے جس کی وجہ سے دم واجب ہو جائے. اس لیے اس میں زیادہ سہولت ہے اور اس میں زیادہ آسانی ہے کہ گھر پر یا ایئرپورٹ میں اندر جا کر کے سلے ہوئے کپڑے اتار دیں اور احرام کی چادریں استعمال کر لیں, اور احرام کی نیت سے جو دو نقلیں پڑھی جاتی ہیں وہی پڑھ لیں, لیکن نیت اور تلبیہ نہ کریں. یہ خواتین حضرات دونوں اس وقت کریں جب جہاز میں بیٹھ جائیں, جہاز اڑ جائے اور روانہ ہو جائے. اب اختیار چاہے روانہ ہوتے کر لیں, درمیان میں کر لیں, یہ بالکل آخر میں وہ جہاز والے اعلان کرتے ہیں کہ جدہ آنے والا ہے, جن لوگوں کو احرام باندھنا ہو وہ احرام باندھ لیں, تو اس وقت بھی آپ احرام باندھ سکتے ہیں. لیکن یہ بات ضرور یاد رکھیں کہ کوئی حاجی مرد ہو یا عورت, اپنا احرام باندھنا عمرے کے لیے جدے تک مؤخر نہ کرے. یعنی یہ نہ کریں کہ جدے اتر کر وہاں جا کر کے احرام باندھے عمرے کا, ایسے غلطی نہ کریں. کیونکہ جس شخص کو عمرہ کرنے کے لیے مکہ مکرمہ جانا ہے اس کے لیے میقات سے پہلے پہلے احرام باندھنا واجب ہے. اگر بغیر احرام کے میقات سے گزر جائے گا اور آگے بڑھ جائے گا اس میں دم واجب ہو جائے گا, اور جدہ جو ہے وہ بعد میں آتا ہے, میقات پہلے گزر جاتا ہے. ہوائی جہاز میقات سے گزرنے کے بعد جدے اترتا ہے. ایک یہ تو میقات سے وہ گزر کر جاتا ہے, اس میں سے ایک میقات تو یہ لمدن ہے, دوسری قرن المنازل ہے. ان دونوں میں سے کسی ایک سے گزر کر پھر وہ جدے ایئرپورٹ پر اترتا ہے. البتہ جو حاجی حضرات مکہ مکرمہ نہیں جا رہے, عمرہ کرنے کا ارادہ نہیں ہے بلکہ مدینہ طیبہ جا رہے ہیں, تو وہاں کے لیے احرام ہے نہیں, اس لیے وہ جدے بھی بغیر احرام کے جا سکتے ہیں, جس طرح جدے سے آگے مدینہ منورہ بغیر احرام کے جا سکتے ہیں, ان پہ کوئی پابندی نہیں. اور خواتین کا احرام یہ ہے کہ وہ بھی سب کام کرنے کے بعد اپنے سلے ہوئے کپڑے پہنے رہیں گے. نیا جوڑا بدلنا چاہیں بے شک بدل لیں, بس وہ اتنا کریں گی کہ ان کا چہرہ کھلا رہے گا اور چہرے سے کوئی کپڑا لگنے نہ پائے. احرام باندھنے کے بعد بس چہرہ ان کا کھلا رہے گا, لیکن کھلا رہنے کا مطلب یہ کپڑا چہرے سے دور رہے گا. چہرہ کھلا رہنے کا مطلب یہ نہیں کہ وہ نامیرا مردوں کے سامنے چہرہ اپنا کھلا رکھیں گے. نامیرا مردوں سے پردہ کرنے کا حکم تو ہر حال میں, عمرہ کریں یا نہ کریں. ہاں احرام کے اندر ان کے لیے ضروری ہے کہ اپنی نقاب کا کپڑا چہرے سے لگنے نہ دیں, مس ہونے نہ دیں, یہ ضروری ہوں گے. اس کے لیے خواتین کے حج میں یہ لکھ دیا گیا ہے کہ وہ ایک ہیٹ لے لیں جو بنا بنایا خواتین کے لیے تیار ملتا ہے, اس کے آگے نقاب سلی ہوئی ہوتی ہے وہ اپنے سر پر رکھ لیں اور اس کی نقاب چہرے کے سامنے لٹکا لیں, تو ہیٹ کے آگے جو چھجا ہوتا ہے وہ چھجے کی وجہ سے نامیرا مردوں سے پردہ بھی ہو جاتا ہے اور کپڑا چہرے سے دور بھی ہو جاتا ہے. اس طرح سے پردے کا فرض بھی ادا ہو جائے گا اور ساتھ میں احرام کا جو واجب ہے کہ کپڑا چہرے سے لگنے نہ پائے وہ بھی ہو جائے گا. ایک ہاتھ اسے پکڑے رکھیں, اور اگر کبھی وہ لگ بھی جائے فوراً ہٹ جائے تو اس میں کچھ واجب بھی نہیں ہوتا, کوئی گناہ بھی نہیں ہوتا. باقی عورتیں سلے ہوئے کپڑے پہنے رہیں گی, پیر میں ہاتھ میں دستانے بھی پہن سکتی ہے, پیروں میں موزے بھی پہن سکتی ہیں, ان کے جوتے چپل بھی ان کے معمول کے مطابق ہوں گے. مردوں کے چپل ہوائی چپل ہوں گے, ایسے جوتے ہوں یا ایسے چپل ہوں گے جس میں پیر کی جو ابھری ہوئی ہڈی ہے, پیر کی پشت پر جو ابھری ہوئی ہڈی ہے وہ کھلی رہنی چاہیے. پنجا بے شک ایڑی اور پنجا بے شک جوتے کے اندر ہو, لیکن پیر کی ابھری ہوئی ہڈی بالکل کھلی ہونی چاہیے. تو ہوائی چپل میں یہ بہت آسانی کے ساتھ کھل جاتی ہے,
और बाल लोग इसके लिए स्पेशल जूता बनवा भी लेते हैं तो वो भी बनवा पहन सकते हैं। बस ये पैर की दरमियान की हड्डी जो उभरी हुई है ये खुली होनी चाहिए, बूट और जूता नहीं पहन सकते। इस तरह से ये एहराम का तरीका है। तो जब एहराम बांधने का इरादा हो जाए तो इस तरीके से एहराम बांधते हैं। और तफसील इसकी मैंने किताबचे में लिखी हुई है जिसका नाम है हज उमरा, उसमें ये पूरी तफसील मौजूद है और उसका खुलासा है हज का तरीका कदम ब कदम, हज का तरीका कदम ब कदम। ये किताबचा है, ये हर हाजी मर्द औरत के पास होना चाहिए। ये बड़ी बड़ी किताबों का निचोड़ है और बड़ी बड़ी किताबों का खुलासा है ये। और ये ऐसा है कि बस आदमी हाथ में ले ले और बस उसके मुताबिक अमल करना शुरू करे और अमल करता चला जाए तो इससे घर से निकलने का तरीका भी इसके अंदर लिखा हुआ है जो कि मसनून है। और इसके बाद हज की तैयारी भी लिखी हुई है, इसी तरीके से एहराम उम्रे का एहराम बांधने का तरीका भी इसके अंदर दर्ज है और जो बातें उसके अंदर मसनून और मुस्ताहब ज़रूरी हैं सारी बातें उसमें नंबरवार लिख दी गई हैं। इसके बाद जब हज का एहराम उम्रे का एहराम बन जाए तो उम्रे का एहराम बांधने के बाद जो बनता है नियत और तलबिया कहने से, नियत और तलबिया कहने से, नियत और तलबिया कहते ही एहराम बन जाएगा और एहराम की जितनी पाबंदियाँ हैं वो उसके ऊपर लागू हो जाएंगी। और एहराम की जब आदमी नियत करके तलबिया कहे तो हर दफा की भी याद रखिए कि तलबिया तीन दफा कहना चाहिए। जब भी आदमी तलबिया कहे कम से कम तीन दफा कहे, और मर्द हो तो दरमियानी आवाज से कहे, ख्वातीन आहिस्ता आवाज से कहे। और तीन मर्तबा तलबिया कहने के बाद फिर एक मर्तबा दुरूशी पढ़े और दुरूशी पढ़ने के बाद फिर दुआ करें कि अल्लाह मैं आपसे आपके रजा और जन्नत मांगता हूँ, आपकी नाराजगी और दो दफ़े पर ना मांगता। ये दुआ जो है बस याद कर लें कि अल्लाह मैं आपसे आपकी रजा और जन्नत मांगता हूँ, आपकी नाराजगी और दो दफ़े पर ना मांगता हूँ, ये नियत कर लें और ये दुआ मांग लें। इसके अलावा और भी दुआएं मांग सकते हैं लेकिन ये दुआएं बगैर हाथ उठाए वैसे ही होंगी बस। तो इसके अलावा एक दो दुआएं और भी हैं कि मसलन या अल्लाह एहराम बांधने के वक्त सरकार दो आलम ने नाज़ रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने आपसे दुनिया और आखिरत की इतनी भलाइयाँ मांगी हैं, सब मुझको अता फरमा और इन इन चीज़ों से पनाह मांगी और उन सबसे मुझको पनाह अता फरमा। या रब्बना आतिना फिद दुनिया हसना व फिल आखिरत हसना व क़िना अज़ाबन नार। या रब्बना ज़लमना अनफुसना व इन लम तग़फिर लना व तरहमना लनकूनन्ना मिनल ख़ासिरीन। ये बड़ी जामे और अहम अहम दुआएँ हैं। और एक दुआ ये भी है कि या अल्लाह मुझको भी, मेरे सारे अहबाब को, मेरे वालदैन, मेरे अहलोयाल को और मेरे सारे दोस्त अहबाब को, जिन जिन लोगों ने मुझसे दुआ के लिए कहा है उन सबको दुनिया में भी और आखिरत में भी आफियत कामिल आता था, आफियत कामिल, उम्र मबरूर नसीब फरमा, हज मबरूर नसीब फरमा, कदम कदम पे अल्लाह हमारे लिए आसानी फरमा, ये दुआएं करते रहे। इस तरह से जब नियत और तलबिया कहकर उम्रे का एहराम बांध लें तो अब मौका ब मौका कसरत से तलबिया पढ़ना है हाजी के लिए और उमरा करने वाले के लिए। जो सबसे ज्यादा जिक्र है, सबसे बड़ा जिक्र है, सबसे बेहतरीन और अफजल जिक्र है वो तलबिया की कसरत है। लबैक अल्लाहुम्मा लबैक लबैक ला शरीक लक लबैक इन्नल हमद व निअमत लक व मुल्क ला शरीक लक। ये कलमा जो है बतौर जिक्र के अल्लाह ताला को सबसे ज्यादा महबूब है और यही ऐसा कलमा है कि जिसकी तरफ अब बहुत तवज्जो कम हो गई है। यानी एहराम बांधने के बाद बस फिर शाज़ो नादर किसी को तलबिया पढ़ते हुए देखा जाता है, वरना शुरू में दो मरतबा कोई तलबिया पढ़ता है फिर बाद में इस तलबिया को छोड़ दिया जाता है और बहुत कम लोग इसको पढ़ते हैं। ये बहुत बड़ी कोताही है और बहुत बड़ी खामी है, बहुत बड़ी कमजोरी है। ये कलमा तो वो है जिसे कहता हुआ आदमी हरम शरीफ जाता है अल्लाह ताला की बारगाह में, तो उसे घर में हाजिरी देता है और उसकी बारगाह में वो मुकर्रब और मकबूल बनता है। जो ऐसा अहम कलमा हो और ऐसा अहम वर्द हो उसको नहीं छोड़ना चाहिए, उसको ध्यान और तवज्जो से बकसरत कर पढ़ते रहना चाहिए। जहाँ तक लिखा है कि हर फर्ज नमाज के बाद बुलंदी पर चढ़ते हुए नीचे उतरते हुए और किसी से मुलाकात हो तो हर मौके पर हर मोड़ पर ये तलबिया पढ़ना चाहिए। لہذا اس کو کثرت سے پڑھنا چاہیے اور کثرت سے پڑھتے رہنا چاہیے. اسی طرح جہاز میں اسی طرح جہاز سے اترتے ہوتے بھی احرام باندھنے کے بعد دوران سفر ہمیں کیا کرنا چاہیے اس کو بھی ذرا سمجھنے کی ضرورت ہے. تو دوران سفر ایک تو یہی کہ تلبیہ کثرت سے پڑھنا چاہیے. نمبر دو, جب کوئی نماز آ جائے, جب نماز آ جائے تو پہلی بات تو یہ کہ تمام نمازوں کو اپنے وقت میں ادا کرنے کا پورا اہتمام کرنا چاہیے. کیوں, جس طرح حج فرض ہے, زکات فرض ہے, نماز بھی تو فرض ہے, اور یہ تو بھائی سفر میں ہی فرض ہے, گھر میں بھی فرض ہے, مرد میں بھی فرض ہے, صحت میں بھی فرض ہے, جوان میں بھی فرض ہے, بڑھاپے میں بھی فرض ہے, تو سفر میں بھی اس کا پورا پورا اہتمام کرنا چاہیے. اور پھر جب یہ سفر ہے تو اور زیادہ اہتمام کرنا چاہیے تاکہ نماز کا فریضہ بھی ساتھ ساتھ ادا ہو اور پھر حج عمرے کا فریضہ بھی ادا ہو. یہ میں اس لیے عرض کر رہا ہوں کہ آج کل 99% سفر میں نماز نہ پڑھنے کا رواج بن گیا ہے. گھر میں جو نماز پڑھنے والے ہوتے ہیں, پانچ وقت مسجد میں نماز بعد ادا کرنے کا اہتمام کرتے ہیں, وہ بھی سفر میں جب جاتے ہیں تو نماز نہیں پڑھتے اور نماز نہ پڑھنے والے نظر آتے ہیں. یا بہت سے بہت اگر نماز پڑھیں گے ایسے نمازی تو وہ بیچارے سیٹ پر بیٹھ کر بغیر کتنا رخ ہوئے نماز پڑھتے ہوئے نظر آتے ہیں. اور یہ غلطی عام ہو گئی ہے غلطی بھی ہمارے ملک میں خاص طور سے یہ غلطی پائی جاتی ہے کہ اول تو نماز نہیں پڑھتے اور جو پڑھتے ہیں تو وہ بیچارے سیٹ پر بیٹھ کر قبلے کی پرواہ کیے بغیر جس طرف سیٹ کا رخ اسی طرف رخ کر کے نماز پڑھ لیتے. یاد رکھو ان کی نماز نہیں ہوتی. اس لیے کہ جیسے اپنے گھر کے اندر نماز کے لیے دو فرض ہیں کہ کھڑے ہو کر نماز پڑھے, دوسرے قبلہ رخ نماز پڑھے, اسی طریقے سے ہوائی جہاز میں بھی ریل کے اندر بھی یہ دونوں فرض ہیں کہ قبلے کی رس کے طرف بھی منہ کرے اور کھڑے ہو کر کے بھی نماز پڑھے. ریل میں تو ہو سکتا ہے کسی کو قدرت نہ ہو, تو جسے قدرت نہ ہو تو اس کے لیے تو رعایت ہو سکتی ہے, لیکن جس کو قدرت ہے کھڑے ہونے کی اس کے لیے تو ریل میں بھی یہی حکم ہے. اور جہاز میں تو کوئی پریشانی ہوتی نہیں, صرف اس میں کوئی جھٹکے وٹکے نہیں لگتے ریل کی طرح, وہ تو بہت ہی اپنے ایسے اندازے چلتا ہے کہ پتہ بھی نہیں چلتا کیا جہاز چل رہا ہے. تو وہاں تو بڑے آرام سے کھڑے ہو کر کے قبلہ رخ نماز ادا کی جا سکتی ہے. اور جہاز میں جتنے ایمرجنسی گیٹ ہوتے ہیں یا اگلے اور پچھلا حصہ ہوتا ہے وہاں پر کافی جگہ ہوتی ہے. سوچے کہ جہاز ہوتے ہیں اس میں تو باقاعدہ مسجد ہوتی, اس مسجد میں جا کے نماز پڑھنی چاہیے, لیکن اگر پی آئی اے کے جہازوں میں نہ ہو تو نماز پڑھنے کی جگہ پھر بھی ہوتی ہے. اس لیے تھوڑے تھوڑے وقفے وقفے سے تھوڑے تھوڑے حاجیوں کو جا کر کے بہرحال وہاں وضو کر کے قبلے کی طرف منہ کر کے کھڑے ہو کر نماز پڑھنی چاہیے. اور اگر جماعت آسانی سے ہو سکتی ہو جماعت کرنی چاہیے, کیونکہ سفر میں جماعت بھی واجب ہے. اور اگر جماعت کا موقع نہ ہو ملے تو اکیلے اکیلے, البتہ نماز میں قصر کرنی ہوگی کیونکہ یہ سفر 48 میل سے زیادہ کا ہے. اس لیے ایسی صورت میں کراچی سے روانہ ہو جانے کے بعد درمیان میں جہاں بھی نمازیں پڑھی جائیں گی تو اس میں قصر کی جائے گی. قصر کا مطلب ہوتا ہے کہ تین نمازوں میں عصر, ظہر, عشاء, ان تین نمازوں میں چار فرض کے بجائے دو فرض پڑھنے ہوں گے. امام مسافر ہو تب بھی, اکیلے پڑھ رہے ہو تب بھی, دونوں صورتوں میں مسافر کو چار فرض نماز میں دو فرض ادا کرنے ہوں گے. البتہ فجر کی نماز میں کوئی کمی نہیں ہے, مغرب کی نماز بھی حسب ثابت ہوگی. اور سنتوں اور نفلوں میں خواتین حضرات کے لیے یہ ہے کہ اگر اطمینان کا وقت ہے, سکون کا وقت ہے, جیسے ہوٹل میں پہنچ گئے, گھر میں پہنچ گئے اور وہاں جا کر کے اب اطمینان ہے, کوئی سکون ہے, بے فکری ہے, تو پھر وہاں تمام سنتیں اور نفلیں پڑھنی چاہیے. پڑھنا افضل ہے نہ پڑھنے کے مقابلے میں. کوئی نہ پڑھے تو بھی کوئی عرض نہیں ہے, اس لیے کہ نفل کے درجے میں, لیکن نفل کا چھوڑنے سے پڑھنا بہتر ہوتا ہے. ایسی سنتیں موقعہ جتنی بھی ہیں غیر موقعہ ان کا پڑھنا افضل ہے, لیکن ان میں قصر نہیں, پوری پڑھنی ہوں گی, اگر پڑھنی ہوں گی تو چھوڑنا چاہے چھوڑ دیں, اور اگر تھکن ہو گئی ہے, موقع نہیں ہے, ساتھیوں کو تکلیف ہوتی ہے تو چھوڑ دینے میں کوئی حرج نہیں ہے. اس طرح سے ہم اپنا سفر پورا کریں, اور دوران سفر تلبیہ کے علاوہ تسبیحات میں, تلاوت میں, ذکر میں, درود شریف پڑھنے میں گزارے, اور اچھی کتابیں جو ہمارے ساتھ ہیں اس کے مطالعے میں گزارے, یا کوئی اور اخبار رسالہ دیکھ لیں جس کے اندر جائز خبریں اور جائز مضامین ہوں, تو اس میں بھی کوئی مضایقہ نہیں ہے. لیکن ہوائی جہاز میں فلم بھی دکھائی جاتی ہے, ڈرامے بھی دکھائے جاتے ہیں, گانے بھی سنائے جاتے ہیں, اس سے پرہیز کرنا چاہیے. ویسے بھی یہ گناہ سفر حج میں ان کا ارتکاب اور بھی زیادہ گناہ کو سنگین کر دیتا ہے, اس لیے اس سے فضولیات سے, لغویات سے بچنا چاہیے, گناہ کی باتوں سے بچنا چاہیے. اس طرح سے اللہ کا ذکر کرتے ہوئے, کثرت سے تلبیہ پڑھتے ہوئے جدے پہنچ جائیں. جب جدے پہنچ جائیں تو جدے پہنچنے کے بعد اللہ تعالیٰ کا شکر ادا کریں. اس لیے جدہ باب حرم ہے, اب حرم کے دروازے پر اللہ نے آپ کو پہنچا دیا, ہزاروں میل دور تھے, اب اللہ تعالیٰ نے مکہ مکرمہ کے نہایت قریب کر دیا. اس لیے جدے اتر کر کے وہاں جو کچھ بھی انتظامی کاروائی ہے اس سے فارغ ہوں, لیکن اس کے دوران بھی برابر تلبیہ پڑھتے رہے, اور اس کے بعد جب جدے سے مکہ مکرمہ کے روانہ ہوں تو دل و جان سے اللہ کا شکر ادا کریں کہ اس نے اپنے فضل سے یہاں تک پہنچا دیا. باقی بھی اللہ تعالیٰ آسان فرما دے اور اس کو بھی قبول فرما لے. اس کے بعد جب مکہ مکرمہ کے آپ جائیں گے تو راستے میں حدود حرم آئیں گے, اور یہ حدود حرم, یہ جو سعودی حکومت نے مین روڈ پر ایک قرآن شریف کی رحل بنائی ہے اس سے ذرا پہلے ہیں, دو چھوٹے چھوٹے ستون بنے ہوئے ہیں, دو چھوٹے چھوٹے مینارے سے بنے ہوئے ہیں سڑک کے دونوں جانب. یہ اس بات کی علامت ہے کہ اس کے بعد حرم کی حدود شروع ہو رہی ہے. تو حدود حرم بڑی اہم ہے, جب حدود حرم قریب آ جائے تو ذرا اپنے آپ کو سنبھال لیں اور اپنے ذہن کو ادھر ادھر کے خیالات سے فارغ کریں, اور توجہ دیں کہ اب ہم حرم کے اندر قدم رکھنے والے ہیں, اور اب ہم حدود حرم میں داخل ہونے والے ہیں جہاں اللہ تعالیٰ کی خصوصی توجہات ہیں اور خصوصی رحمتیں ہیں, اور اس کی خصوصی توجہ کا یہ اثر ہے کہ حرم میں داخل ہوتے ہی ہر نیکی کا ثواب ایک لاکھ گنا بڑھ جاتا ہے. اب تک تو سبحان اللہ ایک دفعہ کہہ رہے تھے تو ایک مرتبہ یا دس گنا اس کا ثواب تھا یا اس سے کچھ زیادہ تھا, لیکن اب جب حرم میں داخل ہونے کے بعد سبحان اللہ کہیں گے, الحمدللہ کہیں گے, اللہ اکبر کہیں گے, لا الہ الا اللہ کہیں گے, یا کوئی نماز پڑھیں گے, یا کوئی سبھی ذکر کریں گے, یا کوئی تلاوت کریں گے, یا کوئی صدقہ خیرات کریں گے, یا کوئی اچھی نیک بات کہیں گے, ہر ایک کا ایک لاکھ گنا ثواب ہو جائے. اور اس وقت مشائخ سے اور اکابر سے یہ دعا ثابت ہے کہ یا اللہ یہ آپ کا حرم ہے, اس کے صدقے طفیل میرے گوشت پر, پوست پر, میرے بالوں پر, میرے ہڈیوں پر, میرے جسم پر, اور میرے خون اور گوشت پوست کے اوپر دو دوزخ کو حرام فرما دیجیے. یہ اردو میں یہ دعا کر لیجیے, یہ وہی دعا کہ یا اللہ حرم میں داخل ہونے کے, اور سرکار تو عالم جناب رسول اللہ صلی اللہ علیہ وسلم نے جتنی دعائیں مانگی ہیں وہ سب میری طرف سے بھی قبول فرما دیجیے, دنیا اور آخرت کی جو بھلائیاں مانگی ہیں وہ مجھے عطا فرما دیجیے, اور جنہیں چیزوں سے حضور نے پناہ مانگی ہے مجھے ان سب سے پناہ دے دیجیے. اس طرح سے آپ دعا کر کے اور پھر اللہ کی طرف متوجہ رہیں, کثرت سے تلبیہ پڑھتے رہیں, تسبیحات پڑھتے رہیں, اپنے گناہوں کی معافی مانگتے رہیں, اللہ تعالیٰ سے گڑ گڑا کے دعا کرتے رہیں کہ اللہ آپ نے مجھے اپنے حرم میں داخل فرما دیا, اب ہمیشہ کے لیے مجھے دوزخ پہ آرام فرما دیں, اور دوزخ کو مجھ پر آرام فرما دے, مجھے اپنی رضا اور جنت الفردوس دے دیجیے, اپنی ناراضگی اور دوزخ سے پناہ دے دیجیے, یا اللہ مجھے یہاں کا اہل بنا دیجیے, یا اللہ مجھے یہاں کا حق ادا کرنے والا بنا دے, یہاں کا پورا پورا ادب کرنے کی توفیق دے دیجیے, یا اللہ یہاں گناہوں سے مجھے بہت زیادہ بچا کر رکھیے, کیونکہ جس طرح حرم کی ایک نیکی ایک لاکھ کے برابر ہے, گناہ بھی وہاں بہت خطرناک و سنگین ہے, इसलिए वहां जाकर के भी गुनाहों से अगर आदमी न बचे तो कहाँ बचेगा, और फिर वह एक गुनाह करे न जाने कितना बड़ा वबाल अपने सर लेगा। इसलिए दुआ भी करे, कोशिश भी करे, इस तरह जिक्र करते हुए फिर अपने होटल में अपने मकान पर पहुंच जाए, और वहां पहुंच करके आप दो बातें देखें। नमाज का वक्त है तो बिना तकलीफ नमाज पढ़ने के लिए हरम में जाए, अगर हिम्मत है, ताकत है, माजूर नहीं है तो अपने कमरे के अंदर नमाज पढ़े। वो अपने कमरे में जाकर के इसका अजान हो गई है या जमात तैयार है तो फौरन सामान वगैरह रख करके पहले नमाज बाद जमात अदा करने का एहतमाम करें। इसलिए कि हरम शरीफ की नमाज बड़ी कीमती है भाई, उसका बेपनाह अजर व सवाब है, और ये हाजिरी अजीम हाजिरी है। नमाज एक फरीजा है, हज की वजह से उसको कजा करना जायज नहीं है, जमात को उसकी वजह से तरक करना दुरुस्त नहीं है, इल्ला ये कोई मोतबर उजुर हो, मोतबर उजुर हो तो अलग बात है। इसलिए सामान वगैरह रख करके अगर हो गए तो नमाज पढ़ने के लिए चला जाए। लेकिन खवातीन घर के अंदर ही रहे, होटल के अंदर ही रहे, और वो नमाजें भी अपने घर के अंदर पढ़े। इस बात को मैं यही याद कर दूं ताकि याद रहे कि जिस तरह जहां पर खवातीन के लिए अफजल ये है कि अपने घर में नमाज पढ़े, वो तो पढ़ती पांचों नमाजें अपने घर के अंदर पढ़ना उनके लिए अफजल है, और मस्जिद में मर्दों के साथ आकर अदा करना मकरूह है। यही हुक्म वहां भी है, वहां पर औरतों के लिए यही हुक्म है जो यहां है, कि वहां भी खवातीन को चाहिए कि अपनी तमाम नमाजें अपने घर ही में पढ़े। किसी नमाज के लिए भी मुस्तकिल तौर पर वो अदा करने की गरज से हरम में न जाए, वहां भी उनको हरम में जाकर नमाज अदा करना मकरूह है, और अपने अपने कमरों में अपने अपने घरों में नमाज पढ़ना उनके लिए अफजल है। उनके लिए बस इतना है कि उमरा करने के लिए जा सकती है, बैतुल्लाह की ज़ियारत के लिए जा सकती है, तवाफ करने के लिए जा सकती है, सही करने के लिए जा सकती है। ये काम ऐसे घर में नहीं हो सकते, ये हरम में होंगे तो हरम में मस्जिद हराम में ये काम करने के लिए वो जा सकती है। मस्जिद नबी में हुजूर के रोज़े अकदस की ज़ियारत करने के लिए और आपकी खिदमत अकदस में सलातो सलाम और खुद पेश करने के लिए जा सकती है, लेकिन नमाज घर ही पढ़े। अलबत्त अगर उमरा करने के लिए गई तवाफ या सही करने के लिए वो खातून मस्जिद में चली गई और नमाज का वक्त हो गया और फिर उसने वहीं जमात में नमाज पढ़ ली तो नमाज हो गई। इत्तेफाकन पढ़ना और बात है, मामूल बनाना दूसरी बात है। हमारे यहाँ की अक्सर खवातीन बेचारी मसला नहीं जानती तो वहां जाकर के जिस तरीके से उमरा एतमान से अदा करती है, तवाफ एतमान से करती है, ये समझती है कि नमाज होती मस्जिद में जाके अदा कर रही है, इसलिए पांचों नमाजों में खाई न खाई वो अदा करने के लिए मस्जिद में जाने का बड़ा एहतमाम करते हैं। तो भाई इसलिए मैंने मसले की वजाहत कर दी कि वहां पर खवातीन को अफजल यही है, ज्यादा सवाब उनके लिए यही है घर के अंदर पढ़े, और घर के अंदर घर अंदर पढ़ना उनके लिए बेहतर है, इत्तेफाकन पढ़ लेने कोई अर्ज नहीं। हम हर हजरात को चाहिए कि वो मस्जिद में जाकर पांचों नमाजें बाद नमाज अदा करने का एहतमाम करें, और अगर नमाज का वक्त नहीं है तो फिर दो सूरतें कि या तो आप सफर की वजह से बहुत ज्यादा थक चुके हैं, अभी फौरन उमरा करने की हिम्मत नहीं है, या हिम्मत है, दोनों तरह के आदमी होते हैं। तो आमतौर पर लोगों ने ये समझा हुआ है, आमतौर पर लोगों ने ये समझा हुआ है कि वहां जाते ही सामान सबते ही सबसे पहले उमरा ना करूं, चाहे दिल दिमाग गायब हो, तबीयत निहायत गिरी हुई हो, या तबीयत खराब हो, या सफर की थकन की वजह से निडाल हो, लेकिन पहले जिस तरह से भी हो लष्टम पष्टम पहले उमरा अदा करके आओ, फिर आराम से कपड़े पहनो, खाओ पियो आराम करो। ये लोगों ने समझ रखा है, ये बहुत बड़ी गलत फहमी है, बहुत बड़ी गलती है। ये याद रखो यहाँ जो इतनी तैयारी हो रही थी वो इसी उम्र को आराम व इत्मीनान और सुकून और तवज्जो से अदा करने के लिए हो रही थी, वो सारी तैयारी हमने जरा सी देर में बर्बाद कर दी। तो ये कोई अकलमंदी नहीं है, समझदारी नहीं है। समझदारी ये कि अगर आपको आराम करने की जरूरत है आप आराम कर ले, फौरन हज करना, फौरन उमरा करना या मस्जिद में जाकर के तवाफ और सही करना लाजिम नहीं। आराम करना की जरूरत हो तो आराम कर ले, ताकि आराम होने के बाद तबीयत में निशाद पैदा हो जाए और हिम्मत पैदा हो जाए, कुव्वत बहाल हो जाए उम्रा अदा करने के लिए। और अगर कोई किसी को कोई थकान नहीं है या काबिल बर्दाश्त थकान है वो करना चाहे तो बिलाशुबा उसके लिए कोई हर्ज नहीं है कि वो सामान रखे और सामान रख करके बेहतर से कि वो सादे पानी से गुसल कर ले, सादे पानी से गुसल कर ले और गुसल करके और फिर वो उमरा करने के लिए बेशक हरम चला जाए, कोई हर्ज नहीं है। लेकिन जो थक गया हो तो उसके लिए कि वो आराम कर ले, आराम करने के बाद जाए। बहरहाल जिसको आराम की जरूरत हो आराम करे, जिसको आराम की जरूरत ना हो बगैर आराम के अब उम्र अदा करने के लिए हरम शरीफ की तरफ चले। और जब मस्जिद हराम के दरवाजे पर पहुंचे तो वहां पहुंच करके उसको चाहिए कि दाहिना कदम मस्जिद के अंदर रखे, बाएं पांव से पहले जूता निकाले, फिर दाएं पांव से निकाले और दाया पांव अंदर रखे, मेन गेट से अंदर रखे। और जो मशहूर दुआ है अल्लाहुम्म इस्तहदी अबवाब रहमतिक पढ़े, बेहतर ये कि ये पढ़ ले बिस्मिल्लाह वस्सलातु वस्सलाम अला रसूलिल्लाह अल्लाहुम्म इस्तहदी अबवाब रहमतिक, ये भी अगर आप याद कर लेंगे तो आसानी से याद हो जाएगी। बिस्मिल्लाह वस्सलातु वस्सलाम अला रसूलिल्लाह अल्लाहुम्म इस्तहदी अबवाब रहमतिक, ये दाया पाँव खत्म रख करके ये, इसके बाद फिर एतकाब की नियत कर लेना अदब की बात है, मुस्ताहब है कि या अल्लाह जब तक मैं मस्जिद हराम में रहूँ मेरा एतकाब है, जब तक या अल्लाह मैं मस्जिद नबी में रहूँ मेरा एतकाब है। इसकी ये आदत यहाँ भी डाल लें, ये भाई कमाऊ आदत है, यानी आखिरत कमाने का एक अजीब गरीब नुस्खा है कि कुछ खर्च नहीं होता, नमाज पढ़ने के लिए आए नमाज तो पढ़नी ही है, जितनी देर हम एतकाब के नियत से मस्जिद में रहेंगे मुफ्त में एतकाब का सवाब भी मिलेगा, यहाँ भी मिलेगा और वहाँ यह देने तो 1,00,000 बोल। भी कमाऊ आदत है, यानी आदत कमाने का एक अजीब गरीब नुस्खा है कि कुछ खर्च नहीं होता, नमाज पढ़ने के लिए आए नमाज तो पढ़नी ही है, जितनी देर हम एतकाब की नियत से मस्जिद में रहेंगे मुफ्त में एतकाब का सवाब भी मिलेगा, यहाँ भी मिलेगा और वहाँ यह करेंगे कि 1,00,000 गुना एतकाब करने का सवाब मिलेगा, 1,00,000 गुना नफली एतकाब का सवाब मिलेगा। और हरम शरीफ में दौराने उमरा मसलन 2.5 घंटे रहा, 2-2.5 घंटे तो लग ही जाते हैं ना आदमी को, 2-2.5 घंटे अगर मस्जिद हराम के अंदर रहा तो मस्जिद हराम में 2-2.5 घंटे रहने का 1,00,000 गुना सवाब मिलेगा उसको, यहाँ अगर 1 घंटा रहेगा तो 1 घंटे का सवाब मिलेगा और वहाँ जाएगा तो 1,00,000 गुना 1,00,000 घंटे मस्जिद में रहने का सवाब मिलेगा। तो ये नियत याद रखें कि जब भी मस्जिद हराम में या मस्जिद नबी में दाखिल हों तो दाया पाँव पहले रखें और फिर बिस्मिल्लाह वस्सलातु वस्सलाम अला रसूलिल्लाह पढ़ें, अल्लाहुम्म इस्तहदी अबवाब रहमतिक पढ़ें और नवे की सुन्नत एतकाब कह लें, उर्दू में कह लें जब तक मैं मस्जिद में रहूँगा मेरा एतकाब है। इसके बाद आप खाने का वक्त चलें तो बेहतर तो यह कि बाबू सलाम से दाखिल हो, अगर किसी को बाबू सलाम बासानी मिल जाए तो वो बाबू सलाम से दाखिल होना पहली मरतबा उम्रा करने के लिए जाते वक्त ये या उम्रा हज करने के लिए जाते वक्त बेहतर है, लेकिन अगर न मिले या वह दूर बहुत तो जाना ज़रूरी नहीं है, तो जिस दरवाजे से भी सहूलत और आसानी हो अंदर चले जाएं और खाने काबा की तरफ रवाना हो। अब जहाँ कहीं भी आपको खाने काबा नज़र आ जाए और वो हर दरवाजे से अंदर जाने के बाद तकरीबन नज़र आ जाता है, कहीं ज़्यादा चलना पड़ता है कहीं कम चलना पड़ता है, तो जहाँ से भी खाने काबा आपको नज़र आ जाए चाहे थोड़ा सा नज़र आ जाए बस वही रास्ते से एक तरफ खड़े हो, रास्ते में न खड़े हों ताकि आने जाने वालों को तकलीफ न हो। और इस बात का हम हर जगह ख्याल रखें कि हमारे चलने फिरने से उठने बैठने से आने जाने से खड़े होने से किसी को तकलीफ न हो, इसलिए रास्ते में एक तरफ खड़े हो जाएं और खड़े होकर के खाने काबा को देखें और अल्लाह अकबर अल्लाह अकबर अल्लाह अकबर 3 दफ़ा कहें, ला इलाहा इल्लल्लाह ला इलाहा इल्लल्लाह ला इलाहा इल्लल्लाह 3 दफ़ा कहें और इसके बाद और दुरूद शरीफ पढ़ लें और फिर हाथ उठा करके अल्लाह ताला से गिड़गिड़ा के दुआ करें कि अल्लाह ये आपका घर है बैतुल्लाह है, या रब्बुल बैत या रब्बुल बैत या रब्बुल बैत, ये या अल्लाह आपका मुबारक घर है, आप मैं इस लायक नहीं था कि کہ میں اس میں حاضری دیتا, آپ نے اپنے فضل سے مجھ کو حاضری عطا فرمائی, میری حاضری قبول فرما, اور پھر وہاں کھڑے ہو کر کے جو دل چاہے دعا مانگے. کوئی دعا یہاں کے لیے مخصوص نہیں ہے, لیکن یہ قبولیت دعا کی خاص گھڑی ہے, اس میں جو دعا قبول کی جاتی ہے وہ قبول ہو جاتی ہے. اس لیے یا تو پہلے کوئی دعا سوچ کر کے رکھے ہیں وہ دعا مانگ لیں, اور امام اعظم رحمۃ اللہ علیہ سے یہ دعا منقول ہے کہ ان سے منقول ہے کہ انہوں نے جب خانے کعبہ پہ نظر ڈالی تو دعا کی کہ اللہ مجھے مستجاب الدعوات بنا دی, کہ اللہ مجھے دعا مقبول ہونے والا بنا دے. اب یہ دعا قبول ہو گئی تو پھر ہر دعا قبول ہو گئی, تو چاہیے دعا مانگ لیں یا پھر جو دل جائے دعا مانگے, یا جو میں نے یہ اللہ خانہ کعبہ کی پہلے نظر پر سرکار جو عالم جناب رسول اللہ صلی اللہ علیہ وسلم نے دنیا اور آخرت کی جتنی بھلائیاں مانگی ہیں وہ ساری عطا فرما دی, اور جن چیزوں سے پناہ مانگی ہے مجھے ان سب چیزوں سے پناہ دے دیجیے, یا پناہ آپ کی دنیا حسنا مانگ لیجیے, یا پھر یہ دعا مانگ لیجیے کہ اللہ مجھ کو اور میرے گھر والوں کو, میرے سارے احباب کو, اور ہر ہر مسلمان مرد عورت کو دنیا اور آخرت میں آگے سے کامل عطا فرما. آفیت کی دعا دعاؤں کی سردار ہے یہ, آفیت کی دعا دعاؤں کی سردار ہے یہ, مختصر اور نہایت جامع دعا ہے, اور جو دل میں آیا وہ مانگتے رہیے. اس طرح سے کچھ دیر بعد دعا مانگتے رہیے, درشی پڑھ کے اور دعا ختم کر دیجیے, اس کے بعد آگے چلیے. ایک بات میں یہاں عرض کر دوں کہ چونکہ اب اجتباء کا موقع آنے والا ہے, تو بھائی یہ اجتباء جو ہوتا ہے یہ کراچی سے نہیں ہوگا. اجتباء اسے کہتے ہیں کہ انسان چادر کو دائیں بغل سے نکال کے بائیں کندھے پہ ڈال لے, بایاں کندھا چھپا رہے چادر میں, دایاں کندھا کھل جائے, اسے کہتے ہیں اجتباء. بعض لوگ نادانی میں جب کراچی سے عمرے کا احرام باندھتے ہیں یہیں سے کندھا خالی کر لیتے ہیں, اور پورے سفر میں دایاں کندھا کھلا رکھتے ہیں, یہ غلطی ہوئی. اجتباء جو ہوگا وہ ابھی ہوگا, جیسا کہ میں یہ بتلاتا ہوں, اس کا وقت ابھی طواف کرنے سے ذرا پہلے ہے. بہرحال اب دعا کر کے اور سب پیک پڑھتے ہوئے اب آپ آگے چلیں, اور اگر آپ کا ارادہ ابھی عمرہ کرنے کا ہے تب تو پھر آپ تحیۃ المسجد نہ پڑھیں, عمرے کا طواف ہی مسجد حرام کا تحیہ ہو جائے گا. اور اگر ابھی آپ کو عمرے کا طواف نہیں کرنا ہے, یا تو اس وجہ سے کہ آپ ابھی نماز پڑھنے آئے, یا اس وجہ سے کہ ابھی آپ تھکے ہوئے ہیں رات میں آپ کا, یا کسی اور وقت عمرہ کرنے کا ارادہ ہے, تو تحیۃ المسجد پڑھ لیں, بشرط کہ مکروہ نہ ہو. مکروہ اور ممنوع وقت نہ ہو تو پھر آپ تحیۃ المسجد پڑھ لیں, اور اگر مکروہ یا ممنوع وقت ہے تو پھر نہ پڑھیں. اور اگر عمرے کا ارادہ ہے, طواف کرنے کا ارادہ ہے, تو بے شک پھر آپ بغیر تحیۃ المسجد پڑھے ہوئے آپ سیدھے طواف کرنے کے لیے خانہ کعبہ قریب آ جائیں. خانہ کعبہ کے جس کونے پر حجر اسود لگا ہوا ہے وہاں قریب آ جائیں, جو اسے قریب آ جائیں تو اس وقت اجتباء کر لیں. اور اجتباء مرد حضرات کرتے ہیں, اور یہ مردوں کے لیے سنت ہے, اور طواف کے ساتوں چکروں میں سنت ہے. اور اجتباء یہی ہے کہ احرام کی چادر جو انہوں نے رکھی ہے اس کو دائیں بغل سے نکال کر کے بائیں کندھے پر ڈال لیں. ایک کندھے تو پہلے سے بائیں کندھے پر, جب دائیں بغل سے دائیں ہاتھ کے بغل سے نکال کر کے اس کو ادھر ڈال لیں بس, اس کو کہتے ہیں اجتباء. یہ طواف شروع کرنے سے تھوڑی دیر پہلے کر لیں, اور جب یہ اجتماع ہو جائے تو اب آپ حجر اسود کے اتنے قریب آ جائیں کہ سامنے کونے پر آپ کو حجر اسود نظر آئے, اور یہ سارا حجر اسود آپ کے دائیں طرف ہو. پہلے فرش کے اندر لال رنگ کی پٹی بنی ہوئی تھی, اس میں آسانی ہو جاتی تھی, اب وہ پٹی انہوں نے ختم کر دی ہے, جس کے نتیجے میں اب اندازہ کرنا پڑے گا. تو آپ اتنا اندازہ کر لیں کہ حجر اسود سارا کا سارا آپ کے دائیں جانب ہو, اور مزید آسانی کے لیے کر سکتے ہیں کہ ہری لائٹ اس کے سامنے سعودی عمارت میں بھی لگی ہوئی ہے اور ترکی عمارت میں بھی لگی ہوئی ہے, تیر کی طرح ہے وہ, اس کو دیکھ لیں, وہ آپ کے دائیں طرف ہو جانی چاہیے. تو وہ دائیں طرف ہے تو سمجھو حجر اسود آپ کے دائیں طرف ہے. یہاں کھڑے ہو کر کے آپ نیت کریں کہ یا اللہ میں آپ کی رضا کے لیے عمرے کا طواف کرتا ہوں, آپ اسے قبول کر لیجیے, میرے لیے آسان کر دیجیے. یہ کہہ کر کے پھر آپ ایک دم دائیں طرف تھوڑا سرکیں گے اور بالکل حضرت اسود کے سامنے آ جائیں گے. اب آپ کے سامنے حضرت اسود ہوگا اور وہ ہری لائٹ آپ کے پشت پر آ جائے گی, तो कोई आप बिल्कुल अजय असद के सामने आ गए, वहां आकर के आप दोनों हाथ कानों तक उठाएंगे और बिस्मिल्लाह अकबर वैलाहमद कह के छोड़ देंगे, बिस्मिल्लाह अकबर यूं कह करके वैलाहमद कह के हाथ छोड़ देंगे। इसे कहते हैं इस्तकबाल। पहला अमल नियत, दूसरा अमल इस्तकबाल, इसके बाद इस्तलाम या उसका इशारा होगा। इस्तलाम पे इसे कहते हैं कि अगर हजरत असवद खाली है और उसमें खुशबू भी लगी हुई नहीं है तो एक सूरत में आप हजरत असवद पर जाएं और जा करके अपने दोनों हाथ हजरत असवद के ऊपर रखें और बिस्मिल्लाह अल्लाहु अकबर वैलाह अलहमद कह के फिर उनको चुम ले आए। इसे कहते हैं इस्तलाम। लेकिन अगर खुशबू लगी हुई हो, एक बात, जैसा कि अक्सर खुशबू लगी हुई होती है वहाँ पर, और या वहाँ पर रश बहुत ज़्यादा हो जैसा कि अक्सर रश होता है, तो फिर ऐसी सूरत में इस्तलाम का इशारा होगा, फिर वहाँ इस्तलाम का इशारा होगा। इस्तलाम का इशारा यह है कि बस हाथ यूँ कर दें इस अंदाज से कि अगर आप करीब होते तो आपके दोनों हाथ हजरत असवद के ऊपर होते, इतना ऊँचा करें बस आप, और यूँ करके बिस्मिल्लाह अल्लाहु कह लें और क्या करके फिर हाथ छोड़ दें। यह इस्तलाम का इशारा, इस तरह करके फिर आप दाएं तरफ मुड़ जाएं और फिर तवाफ शुरू कर दें। तवाफ के पहले तीन चक्करों के अंदर मर्दों के लिए सुन्नत यह है कि वो रम्ज करें, और रम्ज का मतलब यह है कि वो सीना तानकर पहलवानों की तरह अकड़ के चले, अपने कंधों को हिलाते हुए और पांव करीब करीब रखते हुए सीना तान के पहलवानों की तरह चले, जिसे कहते हैं अकड़ के चलना। इस तरह चलने को रम्ज कहते हैं, और ये तवाफ के तीन चक्करों के अंदर मसनून है, बाकी चार चक्कर अपनी तबीयत रफ्तार के मुताबिक किए जाएंगे। तो तीन चक्करों, पहले चक्कर में इसी तरह रम्ज करें और अकड़ते हुए और ये कलमा पढ़ते हुए जाएं, सुभानअल्लाह अल्लाहु अकबर। यह एक फजीलत वाला अमल भी मैं अर्ज़ कर दूँ, तफसील से मेरे किताबचे में लिखी और आपने ज़ुबानी सुन भी ली होगी, कि जो आदमी तवाफ करे, चाहे वो उमरे का तवाफ हो, चाहे वो हज का तवाफ हो, चाहे वो तवाफ़े वदा हो, चाहे वो नफली तवाफ हो, अगर तीन अमल करने के बाद, यानी पहले नियत करे, फिर इस्तकबाल करे, फिर इस्तलाम या उसका इशारा करे, और इसके बाद अशहदु अल्ला इलाहा इल्लल्लाह واشهد ان محمد عبده ورسوله بسم الله الله اكبر بسم الله الله اكبر اشهد ان لا اله الا الله وحده لا شريك له واشهد ان محمد عبده ورسوله بھائی اس کو یاد کر لیں بھائی بسم الله الله اكبر اشهد ان لا اله الا الله وحده لا شريك له واشهد ان محمد عبده ورسوله ایک دفعہ بس پڑھنا ہے پہلے چکر کے شروع میں جب گھومیں گے تو گھومتے یہ پڑھنا ہے تو حدیث شریف میں اس کی فضیلت یہ ہے کہ इस तरह तवाफ शुरू करने वाले को हर कदम पर 70,000 नेकियां मिलेंगी, 70,000 गुना माफ होंगे, 70,000 दर्जे बुलंद होंगे, और अल्लाह ताला कयामत के दिन उसे घर वालों में से 70 अफराद के अगले उसकी सिफारिश कबूल फरमाएंगे। और इस तरह जब वो तवाफ मुकम्मल करके मकाम इब्राहिम पर दो रकात वाजिब तवाफ अदा करेगा तो उसको 4 अरबी गुलाम आज़ाद करने का सवाब मिलेगा, 4 अरबी गुलाम हज़रत इस्माइल इस्लाम की औलाद में 4 गुलाम आज़ाद करने का सवाब मिलेगा, और वो गुनाहों से ऐसा पाक हो जाएगा जैसा कि उस रोज़ था जिस रोज़ उसको उसकी माँ ने जना था, सारे गुनाह सगैरा उसके माफ़ हो जाएंगे। तो बिस्मिल्लाह अल्लाहु अकबर अशहदु अल्ला इलाहा इल्लल्लाह वहदहु ला शरीक लहु अशहदु अन्न मुहम्मदन रसूलुहु, ये पढ़ लें। और भी कुछ कलामात हैं जो मेरे किताब में लिखे हैं, वो अगर याद हो तो पढ़ लें, वरना कम से कम इतना पढ़ के बस कर, बाकी तवाब में सुभानअल्लाह अल्हम्दुलिल्लाह वला इलाहा इल्लल्लाह अल्लाहु अकबर पढ़ते रहें, या और कोई तस्बीह पढ़ते रहें, दुरूद पढ़ते रहें, इस्तिग़फ़ार पढ़ते रहें, कुरान शरीफ की तिलावत करते रहें, और कुछ दुआ मांगते रहें। इस तरीके से जब आप चलेंगे तो पहले रुकने शामी आएगा, फिर रुकने इराकी आएगा, इसके बाद घूमते घूमते रुकने यमानी आएगा। ये हजरत असवद के से पहले आता है, जिस कोने पर हजरत असवद है उससे पहला जो कोना है उसे रुकने यमानी कहते हैं। रुकने यमानी पर जब आप आएंगे तो वहाँ पर भी दोनों हाथ लगाए जाते हैं, तो वहां पर भी यही है कि अगर रस नहीं है, खुशबू भी लगी हुई नहीं है, तो बेहतर ये है कि आप उसके इस तरीके से दो हाथ यूं लगाएंगे जैसे मैंने आज कर रखे हैं, इस तरह से दोनों हाथ लगाएंगे। अगर दोनों हाथ आप नहीं लगा सकते तो दोनों में से एक हाथ कोई सा उसके लगा दे, लेकिन सीना जो है वो आपका सामने ही रहे, वो घूम कर खाने काबा की तरफ न होने पाए। तब आपने हमेशा इस बात को याद रखना है, खवातीन भी याद रखें, मर्द हजरात भी याद रखें कि चाहे वो नफिल तवाफ करें, चाहे उम्रे का तवाफ करें, या कोई वाजिब तवाफ करें, या तवाफ से ज्यारत करें, तवाफ के दौरान हजरत अस्वद के सामने तो सीना भी हजरत अस्वद की तरफ करना चाहिए, हाथ भी उसी की तरफ किए जाते हैं, और अफजल तो ये है कि पैर भी उसकी तरफ करें, लेकिन सहूलत के लिए बता दिया जाता है कि दरमियान के चक्करों में पैर न घुमाए ताकि धक्का वगैरह न लगे, और अलबत्ता सीना और हाथ खाने काबा की तरफ और हजरत अस्वद की तरफ करें, और करके इस्तलाल या उसका इशारा करें। लेकिन इस्तलाल या उसका इशारा करने के बाद बाकी जो खाने काबा है वहाँ कहीं भी हमारा सीना खाने काबा की तरफ नहीं होना चाहिए, न खुश होनी चाहिए, इसका खुसूसी एहतमाम करना चाहिए, बल्कि चेहरा भी घुमाकर खाने काबा की तरफ नहीं करना चाहिए, खाने काबा को देखना नहीं चाहिए। कनखियों से नजर आ जाए तो आ जाए, लेकिन मुंह घुमा करके खाने काबा को देखना ये भी मकरूह है, और सीना करना या कुछ करना मकरूह तारीमी है, और इस हालत में अगर किसी ने थोड़ा सा भी तवाफ कर दिया तो उसका ज्यादा वाजिब हो जाता है, और उसका ज्यादा वाजिब ज्यादा करने का तरीका ये है कि जितना इस तरीके से सीना या कुछ करके उसने खाना का खाने काबा की तरफ तवाफ कर लिया उतनी दूर वापस पीछे आ जाए, आहिस्ता 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 आहिस्ता, और फिर अपने सीना सामने की तरफ करके फिर उस हिस्से को दोबारा कर ले, तो इस तरीके से ज्यादा हो जाएगा, नहीं सिर्फ सारा करना जरूरी नहीं है, तो इसका ख्याल रखें। इसलिए रुकने जमाने पर भी जब जाएंगे तो हाथ यूं करेंगे, देखिए सीधा सामने दो हाथ यूं लगाएंगे या एक हाथ जो भी आसानी से लग जाए, इसलिए इस तरह से। और जब रुकने जमाने पर जाएंगे तो फिर वहां से वहां दुआ पाएंगे, बगैर हाथ उठाए वहां से दुआ करेंगे, अल्लाह ने आपसे आगे तो माफी मांगता हूँ दुनिया में भी और आखिरत में भी, और इसके बाद रब्बाना आतिना फी दुनिया हसना वफिल आखिरति हसना वक़िना अज़ाब अन्नार, और भी दुआएं हैं जो कि इस मौके पर साबित हैं, किताबों के अंदर लिखी हुई हैं, जिसको जो दुआएं याद हो वो मांग सकता है, और कुछ नहीं तो जुबानी अपनी दिल से दुआएं मांगे, असल दुआ हो गई दिल से मांगी जाए। और आपके दौरान मसलूम दुआएं बहुत कम है, ये जो आम तौर पर तवाफ की दुआएं छपी हुई हैं हज की आम किताबों के अंदर, याद रखिए कि ये कुरान हदीस की दुआएं हैं, लेकिन तवाफ में साबित नहीं है। अगर कोई इनको जरूरी समझे और ये समझे कि अगर हम ये तवाफ की दुआएं नहीं पढ़ेंगे तो हमारे तवाफ ही ना होती है, गलत है। जो साबित नहीं है तो इनका पढ़ना जरूरी नहीं है, जो जरूरी नहीं है तो जरूरी समझना गलत है। जिसका नतीजा ये है कि बहुत से खवातीन हजरात बेचारे तोते की तरह इन दुआओं को पढ़ते रहते हैं, दिल कहीं है, दिमाग कहीं है, समझ में कुछ नहीं आ रहा, लेकिन वो दुआएं पढ़ते ही समझते हैं कि इसके बगैर हमारा तवाफ नहीं होगा, इसके बगैर हमारी सही नहीं होगी, ये बिल्कुल गलत है। इनका पढ़ना जायज है, जायज का मतलब ये है कि अगर पढ़ना चाहो तो, साबित तो नहीं है लेकिन कुरान हदीस की बेहतरीन दुआएं हैं ये, इस नियत से कि कुरान हदीस की बेहतरीन दुआएं और तवाफ दुआ मांगने की चीज है, इसलिए मांगे तो ठीक है, जायज है मांग सकते, लेकिन जरूरी समझना और चाहे आती हो या ना आती हो तोते की ना पढ़ना, ये गलत बात है, इससे बचना चाहिए। बल्कि अफजल यही है कि आदमी अपने दिल से दुआ तो हो ना दिल से निकले, जब दिल से निकलती है तो हर्ष में पहुंचती है, जो जुबान से निकलती है जुबान तक रहती है, तो दिल से निकालिए तो दिल जमे के आदमी का ध्यान भी हो, तवज्जो भी हो, और हाजत भी हो, जरूरत भी हो, फिर अल्लाह ताला से आज करता चला जाए तो फिर बिलाशुबा वो दुआ अफजल भी है, मकबूल भी है। तो रुकने जमानी पे जाकर के रब्बना अल्लाहुम्मा फी दुनिया वल आखिरा ये पढ़ लें, और इसके बाद फिर रब्बना आतिना फी दुनिया हसना वफिल आखिरति हसना वक़िना अज़ाबन्नार, और दूसरी दुआएं पढ़ते पढ़ते अब हजरत अस्वद आ जाएगा। जब हजरत अस्वद के सामने पहुंच जाए तो फिर ये घूम करके फिर इस तरीके से दोनों हाथ घुमा करके उसकी तरफ करते कि अगर हम करीब होते तो दोनों हाथ हाजिर अस्वद पर चले जाते, और फिर यूँ करके پھر بسم اللہ اللہ اکبر کہہ کے ان کو چونک دینا. یہ استلام کا اشارہ ہو گیا. اس طرح دوسرے چکر کرے تھے, تین چکر, تین چکروں میں تو اسی طرح رم کرنا ہے اور اکڑ کر چلنا ہے, اور اس کے بعد باقی چار چکر ہونے اپنے معمول کے مطابق چلنا ہے. لیکن ہر مرتبہ ہر چکر میں جب حضرت اسود کے سامنے آئیں گے تو استلام یا استلام کا اشارہ کریں گے, اور اشارہ کرنے کے بعد جب ساتواں چکر پورا ہو جائے گا تو پھر بہتر یہ کہ ملتزم پر جائیں. ملتزم خانہ کعبہ کے دروازے اور حضرت اسود کے درمیانی دیوار کو کہتے ہیں. خانہ کعبہ کا جو دروازہ ہے اس کی جو بائیں ہاتھ والی چوکٹ ہے, حضرت اسود والی جانب جو چوکٹ ہے, دیوار ہے اس چوکٹ ہے وہ, اور جو حضرت اسود ہے اس کے درمیان میں جو خانہ کعبہ کی دیوار ہے اس کا نام ہے ملتزم. اس کو اللہ تعالی گود کہتے ہیں, اور اس سے چمٹ کر دعا کرنا مسنون ہے. سرکار جو عالم ناظر رسول اللہ صلی اللہ علیہ وسلم نے بھی دعا فرمائی ہے, اور یہاں کا تجربہ یہ ہے کہ اس طرح چمٹ کر جو دعا مانگی جاتی ہے وہ نقد قبول ہوتی, اللہ تعالیٰ اس کا اسے قبولیت نقد عطا فرما دیتے ہیں. وہاں کی مانگی میں کوئی دعا عام طور سے رد نہیں ہوتی, اور آج تک رد نہیں ہوئی, فوراً اللہ تعالیٰ قبول بھی فرماتے ہیں اور اس کی قبولیت ظاہر بھی فرما دیتے ہیں. تو اگر وہاں پر خوشبو لگی ہوئی نہ ہو اور رش بھی نہ ہو تو پھر بہتر یہ ہے کہ آپ سے فارغ ہو کر کے ملتزم پر جائیں, اور ملتزم سے اس طرح چمٹ کر کے اور اپنا پایا رخسار دیوار سے لگا کر کے اللہ تعالیٰ سے گڑ گڑا کر اپنے گناہوں کی معافی مانگے, دنیا آخرت کی بھلائیاں مانگے, اور جو دل میں آئے اللہ تعالیٰ سے کہتے رہے, جو خاص خاص دعائیں سوچ رکھیں وہ مانگ لیں, اور دعا کرنے والے جب تک دل چاہے دعا کرتے رہیں. اور اگر وہاں پر خوشبو لگی ہوئی ہو تو بھائی دور رہیں, کیونکہ آپ احرام کی حالت میں, اور آپ کو پتا ہے کہ حالت احرام میں خوشبو لگانا یا خوشبو کو چھونا دونوں ممنوع ہے, اس لیے خوشبو لگ جائے گی آپ کے ہاتھوں پر بھی, چہرے پر بھی, احرام پر بھی, اور وہ ممنوع ہے. اور اگر رش ہے تو پھر کسی کو تکلیف پہنچانا صحیح نہیں ہے, خود کو تکلیف اٹھانا بھی صحیح نہیں ہے, پھر قریب ہی کھڑے ہو جائے, اگر کھڑے ہونے کا موقع ہے تو وہاں کھڑے کھڑے دعا کر لیں, اور اگر کھڑے ہونے کا بھی موقع نہیں ہے تو بس بھائی ملتزم پہ نہ جائیں, یا دور کھڑے ہو کر کے دعا کر کے ملتزم سے خارج ہو کر کے اب آ جائیں مقام ابراہیم پر. مقام ابراہیم بولتے اس بوتل کا نام ہے جس کے اندر وہ پتھر ہے جس میں حضرت ابراہیم علیہ السلام کے قدمے شریف ہیں, ان کے نشانات ہیں, اور یہ حتیم کے سامنے ہے. خانہ کعبہ اور حتیم کے سامنے ایک سنہرے رنگ کی ایک بہت بڑی بوتل ہے, اس بوتل کے اندر ایک پتھر ہے جس کے چاروں طرف چاندی چڑھی ہوئی ہے, اور اندر اس کے گہرے گہرے دو پیروں کے نشانات ہیں. یہ حضرت ابراہیم علیہ السلام کے قدمے شریف ہیں, ان کے نشانات ہیں, اور انہوں نے اس پتھر پر بیٹھے خانہ کعبہ کی تعمیر فرمائی تھی, تو یہ سے مقام ابراہیم کہتے ہیں. مقام ابراہیم کے پیچھے دو دکانیں طواف ادا کرنا بہتر ہے. پوری مسجد حرام میں کہیں بھی ادا کر لے, ہر جگہ ادا ہو جاتے ہیں, لیکن یہاں ادا کرنا بہتر ہے. اگر اس کے پیچھے جگہ مل جائے, جگہ جب مل جائے جو طواف کرنے والے تھوڑے ہوں, اللہ کا طواف کرنے والے بول رہے تو آپ بہت پیچھے ہٹ جائیں. مگر اس طرح سے آپ یہ دوبارہ طواف ادا کریں کہ ایک تو مکروہ اور ممنوع وقت نہ ہو, اور دوسرے آپ کو اس کے پیچھے نماز پڑھنے کی جگہ مل جائے, اور کم از کم اس طرح مل جائے کہ خانہ کعبہ کے اور آپ کے درمیان میں مقام ابراہیم آ جائے, تو وہاں کھڑے ہو کر کے آپ دوبارہ طواف ادا کریں جو کہ واجب ہیں, اور دو رکعت ادا کر کے خوب اللہ تعالیٰ سے گڑ گڑا کی دعا کریں, اس لیے کہ حضرت اسود کا بھی مقام دعا ہے, رکن ایمانی بھی مقام دعا ہے, مطاف دعا بھی مقام دعا ہے, وہاں بھی دعا قبول ہوتی, اسی طریقے سے مقام ابراہیم پر بھی دعا قبول ہوتی. ہم یہاں بیٹھ کر کے آپ دعا کریں گے. اللہ آپ کا شکر ہے کہ عمرے کے دو ارکان میں سے ایک رکن طواف آپ نے ادا کروا دیا, اب صحیح بھی میرے لیے آسان فرما دیجیے, وہاں سے دعا کر کے پھر آپ آ جائیں. اب زمزم کنواں تو وہاں ہے نہیں, وہ تو انہوں نے بند کر دیا, تو اللہ تو ترتیب میں پہلے دکان ہے طواف کے بعد پھر زمزم کے کنویں پہ جاتے ہیں, اور زمزم کے کنویں پہ جا کر کے وہاں پانی پیتے ہیں, پانی چھڑکتے ہیں اور پھر دعا کرتے ہیں. تو اب ایسا ہے کہ انہوں نے زمزم کنواں تو بند کر دیا, لیکن کنویں کے سامنے ترکی عمارت میں انہوں نے زمزم کے پانی کی ٹنکیاں رکھ دی ہیں, تو وہ اس سے قریب کر دے گا, دوسری جگہ بھی جا سکتے ہیں, وہ جگہ ہمارے قریب رہے گی, اس لیے کہ یہیں سے پھر ہمیں सही का इस्तेमाल करना है, इस्तेमाल करके फिर सही करने के लिए भी जाना है, इसलिए इन टंकियों के पास आ जाए और वहां से लेकर के खूब अच्छी तरीके से जमजम का पानी पेट भर के पिए और जमजम का पानी अपने जिस्म पर, एहराम पर, सर पर भी छिड़के और अपने सामने बैतुल्लाह और उसका दरवाजा है उसके लिए रुक करके हाथ उठा करके अल्लाह ताला से खूब गिड़गिड़ा के दुआएं करें। जो दिल चाहे दुआएं मांगे, कोई दुआ यहाँ पर भी मुकर्रर मखसूस नहीं है और ये दुआ कर लेंगे, अल्लाह जिस तरह आपने मुझे तवाफ की तौफीक अता फरमा दी, सही की भी तौफीक अता फरमा, अपने फजल से मेरे तवाफ को भी कबूल फरमा और सही को भी कबूल फरमा और मुझे यहाँ हाजिरी के बरकात जो आप अपने मकबूल बंदू को अता फरमा दे मुझे भी अता फरमा। इस तरह से जमजम का पानी पी के छिड़क करके दुआ करके अब आप हजरत असवद के सामने आ जाइए और हजरत के सामने आकर के अब आप एक मरतबा और इस्तेलाम कीजिए। ये सही का इस्तेलाम कहलाता है, सही के इस्तेलाम का इशारा कहलाता है। अगर हजरत असवद खाली होते यहाँ पर भी वही हजरत असवद पे जाकर के आप दोनों हाथ रख करके बिस्मिल्लाह पढ़कर आप उसको चूम दीजिए और दूर मुमन इसका मौका तो साधो नादिर ही मिलता है, लिहाजा दूर से खड़े होकर के आप हजरत असवद के इस्तेलाम का इशारा करिए, इशारा करके बिस्मिल्लाह अल्लाह पढ़ करके अपने हाथों को चूम दीजिए, दोनों हथेलियों को चूम दीजिए और चूम करके अब आप सही करने के लिए सफा की तरफ चलिए और सही की जगह मशहूर मारूफ है जिससे भी पूछेंगे आपको बता दिया जाएगा, आप सफा पे चले जाए। सफा पे जा करके सफा और मरवा दो पहाड़ियों के नाम है, अब वहाँ पहाड़ी वहाड़ी का तो खाली नाम है और थोड़ा सा निशान है, वरना ज्यादातर तो वहाँ पे फर्श बना हुआ है, बस गुम्बद बने हुए हैं, लेकिन आप उस गुम्बद के नीचे उस सुकून के पास खड़े हो जाइए जहाँ से खाने का आपको नजर आए। सफा पे नजर आता है, मरवा पे नजर नहीं आता। वहां खड़े होकर के आप अपना रुख खाने काबा की तरफ कर लीजिए। मरुख जो होता है वो खाने काबा के दरवाजे की तरफ होता है, ये मुल्तजम की तरफ होता है, ये हजरत असवद की तरफ होता है, ये हिस्सा वहां पे नजर आता है। तो आप उधर उतना रुख कर लीजिए, ज्यादा ऊपर ना चढ़िए, बस इतने खड़े हो जाइए कि आपको सामने से खाने काबा का कुछ हिस्सा नजर आ जाए। बस वहाँ खड़े होकर के सबसे पहले नियत करिए कि अल्लाह मैं आपके रजा के लिए उम्रे के सही करता हूँ, आप इसे कबूल कर लीजिए और मेरे लिए आसान कर दीजिए। ये नियत करने के बाद इसके बाद फिर आप अल्लाह अकबर 3 दफा कहिए, ला इलाहा इल्लल्लाह 3 दफा कहिए और इसके बाद रोशी पढ़िए, फिर कुछ और फिर दुआएं मांगी। सफा जो है वो दुआएं कबूलियत की खास जगह है, सफर में भी दुआ कबूल होती है, आगे मसा में दुआ कबूल होती है, 200 सूत्रों के दरमियान दौड़ते हुए दुआ कबूल होती है, मरने में दुआ कबूल होती है। इतनी जगह अल्लाह पाक ने दुआएं कबूलियत की वहां रखी हुई है कि जहाँ चाहे मांग लो हर जगह अल्लाह ताला कबूल करने के लिए और सुनने के लिए तैयार है। इसके बाद खूब दुआएं मांगकर जो दुआएं मांग सकते हो मांग ले। यहाँ पर भी कोई सही के चक्करों के लिए कोई मखसूस दुआएं नहीं है, सिर्फ एक दो दुआएं जो मैं अर्ज कर दूंगा, बाकी जो दुआएं यहाँ की छपी हुई हैं वो भी सब जायज दुआएं हैं और कुरान हदीस की दुआएं हैं, लेकिन सुन्नत से साबित नहीं है, इसलिए उनका मांगना कोई जरूरी नहीं है, कोई ना मांगे इसके बगैर भी सही हो जाती है। और जनाए वाला मांगे इस नियत से मांगे भी हुजूर की ये आम दुआएं हैं, बड़ी जान है, मुझे तो कुछ मांगना नहीं आता, यही मांग लो, ठीक है मांग सकते जायज है, या फिर आप अपने दिल की दुआएं मांगे। हमारे साथ रहमतुल्लाह अलैह का अजीब मामूल था, फरमाते हैं कि जब मैं हरमैन शरीफ में हाजिर हुआ तो सही के दरमियान मैंने अपने अपने हाथ में अपने घर वालों के हाथ में मुनाजे मकबूल दे दी और उसमें 7 मंजिलें होती और एक मंजिल ऐसी है कि अगर आदमी सफा से मांगना शुरू करे तो मरदे पे जाकर आसानी से पूरी हो जाती। तो इस तरह पूरी मुनाजे मकबूल एक सही में मुकम्मल हो जाती है और आदमी की साल को सही की थकावट भी नहीं होती और हुजूर की मांगी हुई दुआएं भी हो जाती है। तो कोई अगर ये मामूल बनाना चाहे तो ये भी बहुत अच्छा मामूल है, इसमें बड़ा फायदा है, लेकिन बहरहाल कोई दुआ इसके अंदर लाजिम और ज़रूरी नहीं है। इस तरह से सफर से अब आप मरवा की तरफ चलें और जब मरवा की तरफ चलेंगे तो कुछ दूर जाने के बाद 2 हरे सुतून आएंगे जिसके निशानात दीवारों पर भी हैं, छत में भी हैं। उनसे जब पहला हरा निशान आए तो उससे 6 हाथ पहले सिर्फ मर्द हजरात न के खवातीन दरमियानी रफ्तार से दौड़ना शुरू करते और रब्बुल्फिरहम अंतल आजुल अकरम कहना शुरू करते। ये दुआ है जो हुजूर से साबित है और जिसके हाफिज रब्बुल्फिर ए मेरे परवरदिगार मग़फ़िरत फरमा और रहम फरमा, आप बड़े इज्जत वाले और बड़े करम वाले اسی اس کا خلاصہ رکھتے ہیں. پھر ہم انتل آجل اکرم یہ جاتے ہوئے بھی, اور اسی طرح جب دوسرا سب ستون آ جائے تو اس کے بھی چھ ہاتھ آگے تک دوڑ ختم کریں. تو گویا دونوں ستونوں سے چھ ہاتھ پہلے دوڑنا شروع کریں گے اور دوسرے ستون کے چھ ہاتھ کے بعد دوڑ ختم کریں گے. درمیانی رفتار سے دوڑا جائے گا, خواتین یا نہیں دوڑیں گی, وہ اپنی طبی رفتار سے چلتی رہیں گی. اس کے بعد پھر آگے پھر اپنی طبی رفتار سے چلنا ہے اور دعائیں کرنی ہے, یہ سبحان اللہ الحمد للہ لا الہ الا اللہ واللہ اکبر, یا لا الہ الا اللہ, یا استغفار, یا درشی پڑھتے رہیں. اس طرح سے مروہ پر پہنچ جائیں گے. جب مروہ پر پہنچ جائیں گے تو وہاں بھی ایک طرف کو ہٹ کر اپنے رخ خانہ کعبہ کی طرف کر لیں, اور وہاں پر خانہ کعبہ کی طرف رخ اندازے سے کرنا ہوتا ہے, اس لیے کہ وہاں سے خانہ کعبہ نظر نہیں آتا, لیکن اندازے سے کر کے کھڑے ہو جائیں اور ہاتھ اٹھا کر کے تین دفعہ اللہ اکبر اللہ اکبر اللہ اکبر, پھر تین دفعہ لا الہ الا اللہ لا الہ الا اللہ لا الہ الا اللہ لا الہ الا اللہ وحدہ لا شریک لہ وہ لہ الملک ولہ الحمد وہو علی کل شیء قدیر. پھر اللہ تعالیٰ کی اور حمد و ثنا, درود شریف, اور کوئی سی بھی دعا مانگو, وہاں بھی دعا قبول ہوتی. اب یہ جو صفا سے مروہ پر گئے یہ ایک چکر کہلاتا ہے, پھر مروہ سے دوبارہ صفا پر آئیں گے یہ دوسرا چکر ہوگا. اس طرح ساتواں چکر مروہ پہ جا کے مکمل ہوگا, اور پھر مروہ پہ کھڑے ہو کر کے اسی طریقے سے گڑ گڑا کر اللہ تعالیٰ نے دعائیں کی جائیں گی, اور دعا سے فارغ ہونے کے بعد اب بہتر یہ کہ حرم شریف میں خانہ کعبہ کے قریب آ کر کے مطاف میں, یا سعودی عمارت میں, یا ترکی عمارت میں, یا مطاف میں آ کر کے دو رکعت نفل شکرانے کی ادا کریں. یہ بہتر ہے کہ اللہ کا شکر ہے اس نے اپنے فضل سے عمرہ کروا دیا, بس ایک واجب باقی سر ملانا وہ بھی ہو جائے گا ان شاء اللہ تعالیٰ. شکرانے کے نفل پڑھ لیں, اگر مکرو وقت ہے ممنوع وقت ہے تو پھر نہ پڑھیں. سر آپ چاہے تو مروہ پر بہت سی دکانیں جہاں سر ملوانے والے مل جاتے ہیں, یا پھر آپ اپنے ہوٹل کے قریب آ جائیے اور وہاں آ کر کے جہاں مناسب سمجھے اپنے سر کے بال منڈوا لیں. مرد کو چاہیے کہ سارے سر کے بال منڈوائے, مرد کو چاہیے کہ سارے سر کے بال منڈوائے, اور خواتین کو چاہیے کہ اپنی پوری چٹیاں میں سے کم از کم چوتھائی بال ایک پورے سے کچھ زیادہ کٹوا لیں. مردوں کا معاملہ تو بہت ہی آسان ہے کہ وہ تو اگر بڑے بڑے بال ہیں تو ان کے لیے مشین کھلوانا بھی چاہیے, جبکہ ایک پورے سے زیادہ بڑے ان کے سر کے بال ہوں, ایک پورے سے مثلا ڈیڑھ انچ بال ہیں ان کے, یہ دو انچ بال ہیں تو وہ مشین بھی پھروا سکتے ہیں. لیکن اگر ایک انگلی کے ایک پورے سے کم کم بال ہیں, ایک انچ سے کم کم چھوٹے بال ہیں, تو پھر مشین کھلوانا کافی نہیں ہے احرام سے نکلنے کے لیے, سر منڈوانا ہی ان کے ذمہ واجب ہے, سارے سر کے بال وہ منڈوا لیں. چوتھائے سر کے بال منڈوانے واجب ہے, سارے سر کے بال منڈوانے سنت موقع ہے. اس طرح مردوں کا مسئلہ تو یوں یوں حال ہوگا. عورتیں جو ہیں ان کے لیے یہ ہے کہ وہ پہلے اپنی چھٹیاں دیکھ لیں, بعض عورتوں کی چھٹیاں اوپر سے موٹی. عورتیں جو ہیں ان کے لیے یہ ہے کہ وہ پہلے اپنی چھٹیاں دیکھ لیں, بعض عورتوں کی چھٹیاں اوپر سے موٹی ہوتی ہیں نیچے سے بہت پتلی ہوتی ہیں, تو پتلی اگر چھٹیاں ہوں تو پہلے اس کی چونچ کاٹ دیں, اس لیے کہ اس کے اندر تو چھٹیاں کے دسویں حصے کے بال بھی نہیں ہوتے. ذرا موٹی جب آ جائے جس میں اس بات کا انہیں یقین یا غالب گمان ہو جائے کہ میرے سر کے ایک بٹا چار بال اس چھٹیا کے اندر آ گئے ہیں, جب اس بات کو یقین ہو تو اس میں سے سوا انچ ڈیڑھ انچ بال کاٹتے, یہ انگلی کے ایک پورے سے ذرا سے زیادہ کھینچتے سے پوری چھٹیاں میں سے کترتے, یہ جناب حلق اور قصر ہو گیا. اس کے بعد اب احرام کھل گیا, یعنی احرام باندھنے کے بعد جو احرام کی پابندیاں تھیں وہ ختم ہو گئی. اب آپ بے شک غسل کر لیں, خوشبودار صابن بھی لگا لیں, اور نہا کر کے سلے کپڑے پہن لیں, پھر جس طرح یہاں رہ رہے تھے اب وہاں پر بھی رہے. اللہ کا شکر ادا کرے کہ اس نے اپنے فضل سے عمرہ مکمل کروا دیا. اس کے بعد حج سے پہلے پہلے آپ دل چاہے جتنے دل چاہے آپ عمرے کریں, جتنے دل چاہے آپ طواف کریں. خالی اگر آپ کو طواف کرنا ہے تو اس میں کوئی احرام نہیں ہے, اس میں کوئی صحیح نہیں ہے, نہ اس میں صحیح ہے, نہ اس کے اندر احرام ہے, نہ اس میں اشتبا ہے, نہ اس میں رمل ہے. یہ چاروں باتیں حج یا عمرے کے اندر ہوتی ہیں, उम्रे हदी उम्रे की तवाफ में होती है, खाली महल तवाफ में नहीं होती, बस उसमें तो इन्हीं सिले हुए कपड़ों में उसी तरीके से हजर असवद के को दाएं तरफ करके खड़े होकर पहले नियत कर लें, इसके बाद फिर हजर असवद के सामने आकर के इस्तकबाल कर लें, फिर इसके बाद इस्लाम का इशारा कर लें, और इसके बाद फिर घूम करके बिस्मिल्लाह अकबर अशहदु अल्ला इलाहा इल्ला अल्लाह पढ़ करके बस आप 7 चक्कर लगा लीजिए। बस आपका 7 चक्कर लगाने के बाद फिर मुल्तजम पे चले जाएं, मुल्तजम से फिर मकाम इब्राहिम पे जाकर के 2 नफिल पढ़ लें, अगर वहाँ जगह लग जाए तो कहीं भी पढ़ लें, फिर जमजम का पानी पी लें और दुआ कर लें, हो गया आपका तवाफ मुकम्मल। ये तवाफ अपनी तरफ से भी कर सकते हैं, अपने वालिदैन की तरफ से भी करते हैं, अपने मरहूमीन की तरफ से भी कर सकते हैं, अपने रिंदा दोस्त अहबाब अज़ीज़ व ख़ारिज़ की तरफ से भी कर सकते हैं, और जैसे ये उमरा किया ऐसे वहाँ उमरा भी कर सकते हैं। वहाँ पर उमरा आमतौर पर मस्जिद आयशा से करते हैं, मस्जिद आयशा से हज से पहले जितने चाहे आप उम्रे कर सकते हैं। वहाँ आमतौर पर लोग ये मसला बतलाते रहते हैं कि हज से पहले कोई और उम्रा करना दुरुस्त नहीं है, मकरूह और मना है। वो कहते हैं बस आपने हज का उम्रा कर लिया और हज का उम्रा करने के बाद अब हज तक कोई और उम्रा नहीं कर सकते, अब आप खाली हज करेंगे, दूसरा उम्रा करना मना है। भाई ये मसला सही नहीं है, आप अच्छी तरह समझ लें, इत्मीनान रखें, ये मसला गलत है। बस साल के अंदर 5 दिन ऐसे हैं जिसके अंदर उम्रा करना मकरूह और ममनू है, वो हज के 5 दिन हैं, बाकी और किसी दिन भी उम्रा करना मकरूह ममनू नहीं है। लिहाजा यहाँ से जाने के बाद हज तमत्तों में जब उम्रा करके फारिग हो गए, हज तक अगर मौका है कोई उम्रा करना चाहता है अपनी तरफ से करें, अपने वालदैन की तरफ से करें, सरकार दो आलम जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम और आपके अहले बैत की तरफ से करें, आपके खुलफा की तरफ से करें, सहाबा ताबीईन की तरफ से करें, अथवा मुसलमानों की तरफ से करें, सब जाइए। तो उसमें 2 तरीके हैं, या तो उन सब की उनकी तरफ से नियत करके ही बाकायदा उम्रा कर लें या तवाफ़ कर लें, और या पहले अपना उम्रा कर लें और अपना तवाफ़ कर लें, फिर इन सबको उसका सवाब पहुँचा दें। दोनों तरीके दुरुस्त हैं। और इससे फारिग होने के बाद अब मक्का मुकर्रमा में रहे तो भाई ज़्यादा से ज़्यादा अपने वक्त को इबादत में गुजारें, तिलावत में गुजारें, तस्बीहात में गुजारें, तवाफ़ करने में गुजारें, उम्रा करने में गुजारें, हरम शरीफ में गुजारें। और कुछ ना कर सके कुछ ना कर सके तो कम अज़ कम ये है कि जब भी मस्जिद हराम में जाए तो ऐसी जगह तलाश करे कि जहाँ से खाने काबा नज़र आता रहे, चाहे उसे किनारा ही नज़र आए, बस वहाँ बैठा रहे और बैतुल्लाह की तरफ टिकटिकी बांध के देखता रहे और सवाब अजीम हासिल करता रहे। क्योंकि हदीस शरीफ में आता है कि हर वक्त अल्लाह ताला की 120 रहमतें वहाँ पर उतरती हैं, 60 नमाज पढ़ने वालों को मिलती हैं, 40 तवाफ करने वालों को, 60 तवाफ करने वालों को मिलती हैं, 40 नमाज पढ़ने वालों को मिलती हैं, और 30 खाने काबा के देखने वालों को मिलती हैं। और बाद ताबीन से मरवी है कि खाने काबा को देखना 1 साल की इबादत से अफजल। खाने काबा को देखने से इंसान में गुनाह इस तरह झड़ते हैं जैसे मौसम खुजा में दरख्त के पत्ते झड़ते हैं। तो खाने काबा को खाली देखना भी इबादत है और खाने काबा को देखकर दुआ करना भी मकबूल है। लिहाजा खाने काबा को देखते रहे और जिक्र करते रहे, खाने काबा को देखते रहे और दुआ करते रहे, खाने काबा को देखते रहे, अल्लाह ताला से बातें करते रहे, इसलिए ऐसी जगह मिल जाए तो अच्छा है, न मिले तो भाई मजबूरी। बहरहाल ज़्यादा से ज़्यादा अपने औकात को इबादत में गुजारे। बाद लोग बाजारों में घूमने में गुजार देते हैं, खाने पीने के लिए तो जाना ज़रूरी होता है, फजूल औकात को ज़ाया न करें। इसलिए कि आप ऐसे अहम मकाम पर पहुँच गए जहाँ खुश नसीब पहुँचते, अल्लाह ने हमें नसीब फरमाया है कि अल्लाह ताला हमें वहाँ की हाज़िरी अता फरमाए, लिहाजा उसकी कदर यही है कि उसको ज़्यादा से ज़्यादा आखिरत के लिए इस्तेमाल करें, गुनाहों में इस्तेमाल ना करें, ज़ाया बर्बाद ना करें। और साथ ही फिर ये है कि हज से पहले वहाँ पर कुछ ज्यारतें भी हैं, ज्यारतों के लिए जाना न फर्ज है, न वाजिब है, न सुन्नत है। वहाँ पर इस्लाम के अहम तारीखी वाक़यात उनसे वाबस्ता है, वहाँ जाकर के उनकी याद ताज़ा होती है, जिससे ईमान ताज़ा होता है। बस इस गरज से वहाँ जाना बिलाशुबा बेहतर है और अफजल है। जैसे जन्नतुल मुअल्ला वो मक्का मुकर्रमा कब्रस्तान है जिसमें सहाबा और ताबीन सब ताबीन और बड़े बड़े उलमा सुलहा औलिया और आम मुसलमान वहाँ पे दफन है। हबीब खिज़र कुबरा रज़ियल्लाहु ताला अन्हु का मज़ार है, हुज़ूर के साहबज़ादों के मज़ारात हैं, उसके अंदर तो उसकी ज़ियारत बिलाशुबा बेहतर है। उसके बाहर मशहूर जिन है जहाँ सरकार दो आलम दिलाज रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने जिन्नात को तबलीग फरमाई थी, उसकी याद में पहले तुर्कियों ने वहाँ मस्जिद बनाई थी, अब सऊदियों ने उसकी नई तामीर कर दी। इस तरह से और भी कुछ ज्यादा, जैसे जबल नूर है, जबल नूर के ना गारे हिरा है जहाँ सरकार दो आलम दिलाज रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम नबूवत मिलने से पहले इबादत करते थे, और वही आपके ऊपर सबसे पहले वही नाजिल हुई और अल्लाह ताला ने आपको नबूवत से सरफराज फरमाया, तो लोग देखने के लिए उसकी इजाजत करने के लिए ऊपर जाते हैं। लेकिन जाहिर है कि हर आदमी तो नहीं जा सकता, लोग जाना जरूरी है, लेकिन उसको देखने से वहां जाने से ईमान ताजा होता है। बस इस ईमान ताजा करने के लिए कोई जाना चाहे तो बेहतर है, कोई न जाना चाहे तो कोई गुनाह नहीं है। इस न जाने की वजह से उसके हज में उम्रे में कोई कमी नहीं है। इस तरह से अपने औकात को मक्का मुकर्रमा में गुजारे, गुनाहों से बचे। और एक बात, उम्रे मबरूरा, उम्रे को मबरूर बनाने के लिए और हज को मबरूर बनाने के लिए कि जिस तरह तमाम गुनाहों से अभी से बचने की ज़रूरत है, दौरान हज भी बचें और मक्का मुकर्रमा क़याम में ही बचें, मदीने मुनव्वरा क़याम में बचें, और साथ साथ ये है कि हमारे वजूद से किसी को इतना तकलीफ न पहुँचे, इसका बहुत ख्याल रखें। अगर हम किसी की खिदमत न कर सकें तो कम अज़ कम इतना तो करें कि हम किसी को सताएं, हमारे वजह से किसी को तकलीफ ना हो, किसी खाने में, किसी पीने में, किसी सोने में कोई हमारी वजह से उसकी उसको बेआरामी ना हो, तकलीफ ना पहुंचे। और आला दर्जा तो ये है जिससे आदमी का हज मकरूर बनता है कि दूसरों की खिदमत करे, हर आदमी दूसरे की खिदमत करे, कोई खिदमत का ख्वाहिशमंद ना रहे, तो इससे सबकी खिदमत होगी और हज भी मकरूर हो जाएगा इंशाल्लाह। बस भाई ये मुझे कुछ बातें आगे करनी थी, अब एक दो बातें और अर्ज कर देता हूँ, बस फिर मैं तो ख़त्म करता हूँ अपना बयान। कि एहराम की हालत में ख़वातीन को चेहरे से कपड़ा लगाना मना है, और मर्दों को अपना सर और चेहरा खुला रखना ज़रूरी है, और कपड़ा अपने हाथ से अपने इख्तियार से सर में चेहरे को लगाना मना है, लेकिन टिशू पेपर का इस्तेमाल जो है वो जायज़ है। टिशू पेपर का इस्तेमाल एहराम की हालत में सर और चेहरे पर, नाक पहुँचने के लिए, मुंह पहुँचने के लिए, कान साफ करने के लिए, सर की मैल दूर करने के लिए कर सकते हैं। ये इसका इस्तेमाल करना कपड़े की तरह ममनू नहीं है, बल्कि इसकी गुंजाइश है। अलबत्ता हालत एहराम में मैल कुचैल दूर न करना बेहतर है बसबत करने की, कि मैल कुचैला हाजी और उमरा करने वाला हालत एहराम में अल्लाह ताला को अच्छा लगता है, इसीलिए बगैर खुशबू का साबुन भी हालत एहराम में इस्तेमाल करना जायज़ है, न करना अच्छा है, क्योंकि उससे भी तो मैल दूर होगी ना, मैल दूर करने के लिए साबुन का इस्तेमाल होता है, इसलिए अपने जिस्म पर साबुन इस्तेमाल न करें तो अच्छा है, तो करना चाहे तो जाइए। अल्लाह ताला हम सबको तौफीक अमन अता फरमाए और हमारे इस सफर हज को आसान फरमाए और बेइंतहा कबूल और नाफे फरमाए।